साधनाको 9 दिन पुरा भयो, अब शिविरको 1 दिन मात्र बाँकी छ। शिविर समाप्त गर्नु अघि एउटा कुरा राम्ररी बुझ्नुपर्छ कि यहाँ सिकेको साधना विधि घर फर्केर आफ्नो जीवनमा कसरी उतार्ने, आफ्नो दैनिक जीवनमा यसको लाभ कसरी लिने। यदि यहाँ 10 दिन साधना गरेर घर गएपछि यसलाई बिर्सिनुभयो भने यो पनि अरू कर्मकाण्ड जस्तै एउटा कर्मकाण्ड भयो। अरू कर्मकाण्ड जस्तै विपसेनाको शिविर पनि एउटा कर्मकाण्ड भयो। जब धर्म कर्मकाण्ड बन्दछ त्यसबाट लाभ हुँदैन, धर्म धारण गरे मात्र लाभ हुन्छ। धर्मलाई आफ्नो जीवनको अङ्ग बनाउनुहोस् अनि जीवन बदलिन थालेको थाहा पाउनुहुनेछ। जीवनको व्यवहार बदलिन थाल्नेछ, बानी बेहोरा बदलिन थाल्नेछ अनि आफैमा परिवर्तन आउन थालेको थाहा पाउनुहुनेछ। पहिले जति दुःखी भइन्थ्यो, जति व्याकुल भइन्थ्यो, जति सन्तापित भइन्थ्यो, अब त्यति व्याकुलता छैन, त्यति दुःख हुँदैन। यस्तो हुनै पर्दछ। यदि यस्तो हुँदैन भने धर्म धारण गरेकै छैन, या धर्मलाई कर्मकाण्डको विषय बनाइयो, या त धर्मलाई कुनै दार्शनिक मान्यताको विषय बनाइयो, यिनबाट केही पनि प्राप्त हुँदैन। धर्मलाई साँच्चै धारण गरियो भने मन तथा मनको स्वभाव फर्किन थाल्नेछ। मनको माथिमाथिको भाग मात्र होइन, अन्तर्मनको गहिराईबाट नै दुःख हट्न थाल्नेछ। बाँकी रहेको जीवन सुख शान्तिमय हुनेछ, आफ्नो लागि पनि सुख शान्ति र अरूको लागि पनि सुख शान्ति। धर्मले यस्तै गर्छ। यसकारण बुझौँ कि यहाँ गरेको साधनाको उपयोग जीवनमा कसरी गर्ने, कस्तो साधना गर्यौँ र के गर्दैछौँ। साधनाका दुई अङ्गहरू छन्। एउटा त आफ्नो सासलाई हेर्न सुरु गर्यौँ। तटस्थ भावले जसरी आइरहेको छ, जसरी गइरहेको छ, स्वाभाविक सासलाई थाहा पाउन सुरु गर्यौँ। सासको कुनै कसरत होइन, सासमा कुनै नियन्त्रण होइन, स्वभावैले जसरी आओस् जसरी जाओस् त्यसलाई थाहा पाउने काम गरियो। त्यसपछि शरीरमा हुने संवेदनाहरूलाई जान्ने काम गरियो। अब संवेदना जस्ता आए पनि, सुखद आए पनि, दुःखद आए पनि, असुखद अदुखद आए पनि तिनीहरूलाई साक्षी भावले हेरियो, तटस्थ भावले हेरियो। न त्यसलाई खराब मानेर पर हटाउने कोसिस गरियो, न त त्यसलाई राम्रो मानेर समेटिराख्ने नै। जस्तो संवेदना छ त्यस्तै जानेर त्यसको अनित्य स्वभावलाई बुझ्दै यो थाहा भयो कि संवेदनाहरूको प्रपञ्च सबै निस्सार छ, त्यसकारण त्यसप्रति न राग जाग्न पायो न द्वेष। सासलाई हेर्ने काम अनि शरीरमा हुने संवेदनालाई हेर्ने काम साक्षी भावले तटस्थ भावले गरियो, यस्तै गरियो र यस्तै गर्नु छ। यो विद्या जीवनमा कसरी उपयोग गर्ने। मनुष्य कुनै न कुनै कुरालाई लिएर दुःखी हुन्छ, कोही कम दुःखी हुन्छ, कोही धेरै, तर व्याकुल भइ नै रहन्छ। यस क्षेत्रका सन्तहरूले, ऋषिमुनिहरूले, वैज्ञानिकहरूले मनुष्य किन दुःखी हुन्छ भन्ने कुराको खोजी आफूभित्रै गरे। दुःखको मूल कारण के हो, कारण पत्ता लाग्यो भने त्यसको निवारण हुन सक्छ, र दुःखको कारणको निवारण हुन सक्यो भने व्याकुलताको निवारण आफै हुन्छ। यही अनुसन्धान गरे। पश्चिमी वैज्ञानिकहरूले जब अनुसन्धानको काम गर्दछन्, आफ्नो यो 3.5 हातको कायाभन्दा बाहिरको कुनै वस्तु, व्यक्ति, स्थिति या घटनाको विश्लेषण गरी विघटन गरी त्यसको बारेमा सत्यको खोज गर्दछन्। यहाँका पुराना वैज्ञानिकहरूले आफूभित्र या 3.5 हातको कायाभित्र खोज गरे। उनीहरूले एउटा कुरा छिट्टै बुझे कि बाहिर हामीले जति खोज गरे पनि, जति अनुसन्धान गरे पनि, बाहिरको सत्यलाई जान्ने जति प्रयत्न गरे पनि सबै बुद्धिको स्तरमा गर्नुपर्दछ र अनुमानले काम हुनेछ। हाम्रो बुद्धिले भन्नेछ यो घटना यसरी घटिरहेको छ भने यसको कारण यो हो र यसरी यस्तो भइरहेको छ, यो कुरा साँच्चै यस्तो हो वा उस्तो हो भन्ने कुरा बुद्धिले अनुमान गरेर जान्ने या स्वीकार गर्ने काम गर्दछन्। तर यहाँका मनीषी ऋषिहरूले जाने कि जबसम्म कुनै कुरालाई अनुभूतिको स्तरमा जानिँदैन तबसम्म गहिराईबाट त्यसको वास्तविकता बुझिँदैन। अनुभूतिको स्तरमा कुनै कुरालाई तब मात्रै जान्न सकिन्छ जब त्यसलाई 3.5 हातको कायाभित्र जान्ने प्रयास गरिन्छ। यसकारण उनीहरूका सबै अनुसन्धान 3.5 हातको कायाभित्र भए। जब मानिस बाहिर हेर्दछ उसको लागि बाहिर बाहिरकै कारण प्रमुख हुन्छन्। म किन व्याकुल भएँ, म किन दुःखी भएँ, बाहिरका कुनै व्यक्ति, घटना, वस्तु, स्थिति मेरो दुःखको कारणका रूपमा प्रमुख भयो जस्तो लाग्छ, अनि बाहिरका यी व्यक्ति, घटना, वस्तु, स्थितिको कारणले म व्याकुल भएँ जस्तो लाग्छ। तर जब मानिसले आफूभित्र हेर्छ तब वास्तविक सत्य देखिन्छ। ऊ किन दुखी भयो? भित्र कुनै विकार जाग्यो कि दुखी हुन्छ, व्याकुल हुन्छ। आफूभित्र सत्य खोज्न थालेपछि यो रीत स्पष्ट हुन थाल्छ। रीत भनेको प्रकृतिको कानून हो, विश्वको विधान हो, धर्म हो। यहाँका ऋषिहरूले यही रीतको दर्शन गरेर ऋषि भए। आफूभित्र अनुभूतिद्वारा जसले रीतको दर्शन गर्दछ त्यही नै ऋषि हो। यहाँका ऋषिहरूले आफूभित्रको रीतको दर्शन गरेर हेरे कि व्याकुल किन होइन्छ। मनुष्य जब व्याकुल हुन्छ अनि आफूभित्र हेर्छ भने भित्र कुनै न कुनै विकार जागेको, मैल जागेको पाउनेछ। कुनै पनि विकार जाग्ने बित्तिकै व्याकुल हुन्छ। विकार या मैल अनेक प्रकारका हुन्छन्, तैपनि तिनलाई दुई भागमा बाँडिन्छ। एक प्रकारका मैल वा विकारलाई रागात्मक र अर्को प्रकारकालाई द्वेषात्मक भनिन्छ। राग माने कुनै कुराको चाहना हो, कुनै कुरामा लोभ जाग्यो, वासना जाग्यो, यस्तो चाहियो उस्तो चाहियो अनि त्यसप्रति आसक्त भयो। यस्तो त चाहियो चाहियो, जब यस्तो चाहियो त्यस्तो चाहियो भन्ने चाहना पूर्ण हुँदैन, त्यसमा कुनै बाधा पर्छ, कुनै रोकावट आउँछ भने अर्को प्रकारको विकार जाग्न थाल्छ। त्यो हो द्वेषात्मक विकार। रोकावट आउने बित्तिकै मनले नचाहेको कुरा त भयो तर चाहेको कुरा भएन, अनि भित्र द्वेष, क्रोध, कोप, दौर्मनस्य, दुर्भावना जस्ता द्वेषात्मक विकार जाग्दछन्। अब आफूभित्रको सत्यलाई टुक्रा पारी पारी एउटा साक्षीले जस्तै, द्रष्टाले जस्तै तटस्थ भावले हेर्ने आदत बस्छ, क्षमता हुन्छ भने सफासफी थाहा हुनेछ कि जुन हामीभित्र यी द्वेषात्मक विकार जाग्छन् तिनले हामीलाई धेरै व्याकुल बनाइदिन्छन्। हाम्रो सम्पूर्ण मानसलाई नै क्षुब्ध बनाइदिन्छन्। मानसको सबै भाग सन्तापित हुन्छ, रागात्मक विकार जाग्छन् भने र मानिसले धेरै गहिराईसम्म आफूलाई हेर्न सकेन भने उसलाई माथि माथि त प्रिय लाग्छ, तर अलिकति गहिराईमा जान थाल्यो भने भित्रभित्रै व्याकुल भएको, बेचैन भएको थाहा हुनेछ। रागको मतलब हो लोभ। ठाउँ ठाउँमा भिन्न भिन्नै अर्थ लाग्न सक्छ। त्यसकारण जहिले पनि राग द्वेषको कुरा आउँछ भने द्वेष माने क्रोध हो, कोप हो, दुर्भावना हो, र राग माने लोभ हो, वासना हो, केही चाहियो चाहियोको भावना हो भन्ने बुझ्नुपर्दछ। त्यसकारण यी जुन रागात्मक विकार जाग्छन् यिनले पनि हामीलाई व्याकुल बनाउँछन्। द्वेषात्मक विकार जाग्छन् भने त अत्यन्तै व्याकुल बनाउँछन्। अलि गहिराईमा जान थालियो भने एउटा कुरा बुझिनेछ कि यी दुवैलाई हामीले छुट्याउनै सक्दैनौँ। जब जब हाम्रो मनमा राग जाग्छ भने त्यसको साथसाथै द्वेष पनि जाग्छ, किनभने यी दुवै एउटै सिक्काका दुईवटा पाटा जस्तै हुन्। एउटै सिक्काको एकातिर राग हो भने अर्कोतिर द्वेष हो। जुन कुरा प्रिय लाग्छ त्यसप्रति राग जाग्छ, अनि ठिक त्यसको विपरीत जुन कुरा मन नपर्ने हुन्छ त्यसप्रति द्वेष जाग्छ। हाम्रो मनमा कुनै एउटा कामना, एउटा तृष्णा जाग्यो भने त्यही नै राग जागेको हो। यसको माने कुनै लोभ जाग्न थाल्यो, साथै अन्तर्मनको गहिराईमा यो पनि जाग्न थाल्छ कि अहो, यसमा कुनै बाधा नआओस्, कुनै अडचन नआओस्, म चाहन्छु कि यस्तो होस्, मेरो अमुक स्वप्न पुरा होस्, यो त भइरहोस्, यो त हुनै पर्दछ, फेरि साथसाथै यो हुँदैन कि भन्ने आशंका उत्पन्न हुन्छ। यसले द्वेष पैदा गर्न थाल्छ। यसरी रागको साथसाथै द्वेष पनि जाग्न थाल्छ। हामीमा जाग्ने हरेक द्वेषको जरामा राग छ। हामीभित्र राग जति गहिरो हुन्छ द्वेष पनि त्यति नै गहिरो हुन्छ, अनि द्वेष जति गहिरो हुन्छ हाम्रो दुःख पनि त्यति नै गहिरो हुन्छ। यो प्रकृतिको अटुट नियम हो र सबैमाथि एकै किसिमले लागू हुन्छ। यो कुरा यहाँका ऋषिहरूले मुनिहरूले धेरै छिटो बुझ्न थाले, किनकि उनीहरूले बाहिर बाहिरका कुराहरूको अनुसन्धान गरेर सत्यको खोजी गरेनन्, आफूभित्र सत्यको खोजी गर्न सुरु गरे। त्यसकारण रहस्य स्पष्ट हुन थाल्यो। प्रकृतिको कानुनका रहस्य अनुभूतिको स्तरमा सफासफी प्रकट हुन्छन्। अझ गहिराईमा जाँदा एउटा अर्को कुरा बुझे कि आखिर यो राग, यो द्वेष किन जाग्छ, राग पनि किन जाग्छ, अनि आफूभित्र एउटा अहम्भाव, एउटा आत्मभाव जाग्यो। यस्तो जाग्यो कि म हुँ, थाहा छैन कि म केलाई भनिरहेको छु, केलाई म भनिरहेको छु, यसको अलिकति पनि होस छैन। एउटा काल्पनिक म, आफ्नै तर्फबाट कल्पना गरेर निर्माण गरेको एउटा म, अनि फेरि त्यो मप्रति यति गहिरो आसक्ति छ। अब म सधैँ म प्रमुख हुन्छ, म यति महत्त्वपूर्ण भयो कि सबै संसारै यसै मको वरिपरि चक्कर लगाइरहोस् जस्तो लाग्छ। म अनि मेरो इच्छा नै प्रमुख हो, किनभने म प्रमुख छ, त्यसकारण मेरो इच्छा प्रमुख छ, यो इच्छा पूरा हुनै पर्दछ। त्यसकारण संसारको हरेक प्राणी मेरो इच्छा पूरा गर्नमा सहायक भयो भने ठिक, नभए द्वेष जाग्नेछ। त्यसकारण यो म अस्मिताको भाव यसैले व्याकुल बनाउँछ, धेरै व्याकुल बनाउँछ। अनि उनीहरूले थाहा पाए कि जति जति यी विकारहरू हट्दै जान्छन् त्यति त्यति दुःख हट्दै जान्छन्, व्याकुलता टाढा हुँदै जान्छ। बाहिरका घटनाहरू पहिले पनि यस्तै हुन्थे र अहिले पनि यस्तै छन्। बाहिरको स्थिति पहिले पनि यस्तै थियो र अहिले पनि त्यस्तै छ। बाहिरका सत्य जस्ताको तस्तै छन्, तर भित्र तटस्थ भाव रहने बानी भयो। यस्तो परिवर्तन आयो कि दुःखबाट बाहिर निस्किन्छ। भित्रको यो परिवर्तन आउन सकेन भने बाहिरका परिवर्तन आउँदै गए पनि दुःखी नै हुन्छ। आज यस कुरालाई लिएर दुःखी छ कि त्यसलाई कसरी बदलौँ, त्यो बदलियो भने यसलाई कसरी बदलौँ, कसरी मनले चिता जस्तो पारौँ। बाहिरका हरेक व्यक्तिलाई बदल्न चाहन्छ, हरेक स्थितिलाई बदल्न चाहन्छ। मेरी पत्नी कुनै प्रकारले सुध्रियोस्, फेरि हेर्नुहोस् घरमा कति शान्ति हुनेछ। पत्नी सोच्छिन् कि मेरा पति कुनै तरिकाले सुध्रिउन्, फेरि हेर्नु कति आनन्द हुनेछ। सासु सोच्छिन् मेरी बुहारी सुध्रिन् भने सबै ठिक हुनेछ। बुहारी सोच्छिन् कि सासु कुनै तरिकाले सुध्रिउन्, फेरि हेर्नु घरमा कति शान्ति हुनेछ। बाबु चाहन्छ छोरो सुध्रियोस्, छोरो चाहन्छ बाबु सुध्रियोस्, भाइ चाहन्छ दाजु सुध्रियोस्, दाजु चाहन्छ भाइ सुध्रियोस्, छिमेकी चाहन्छ छिमेकी सुध्रियोस्, अरू नै सुध्रियोस्, म किन सुध्रनु, म त ठिकै छु नि। आफूतिर हेर्दै हेर्दैन र आफ्नो दुःखको कारण बाहिर बाहिर खोज्छ कि त्यो मानिसलाई कसरी सुधारौँ। मानिलिउँ कुनै तरिकाले एउटालाई सुधार्यो, त्यसको मतलब आफ्नो मन बमोजिमको काम त्यो मानिसले गर्न थाल्यो। मन बमोजिमको काम त्यो मानिसले गर्न थाल्यो भने उसको सुधार भयो। एउटा मानिसले आफ्नो मनमाफिक काम गर्न थाल्यो, यतिकैमा अर्को उसको विरुद्धमा काम गर्ने निस्किनेछ। अब सबै जोड लगाउने छ कि त्यो बदलियोस्। मानिलिउँ त्यो बदलियो नै भने पनि तेस्रो विपरीत हुनेछ। एउटा परिस्थिति मेरो मनको अनुकूल भयो भने अर्को मेरो मनको प्रतिकूल हुनेछ। एउटा परिस्थिति मेरो मनको अनुकूल भयो भने अर्को मेरो मनको प्रतिकूल हुनेछ। त्यो सुध्रियो भने अर्को प्रतिकूल हुनेछ, त्यो सुध्रियो भने अर्को प्रतिकूल हुनेछ। यसरी भित्र व्याकुल रहने जुन आदत बसेको छ त्यसले व्याकुलता नै बढाइरहनेछ। बाहिरका अनेक कुरा बदलौँ तैपनि सबै मनमाफिकका हुँदैनन्। यसमा सुधार ल्याउनको लागि ऋषि मुनिहरूले आफूभित्र काम गर्न सिकाए। जो आफूभित्र सत्यलाई हेर्ने काम गर्दैनन् ती बिचरा आफ्नो अज्ञानतावश महापुरुषको निन्दा गर्दै भन्छन् कि यी कस्ता मानिस, आफूभित्रै मस्त, बाहिरी संसारसँग यिनको मतलबै छैन। बाहिरी संसारसँग धेरै मतलब छ, तर त्यो मतलब तब मात्र साधिन्छ जब पहिले आफूभित्रको दुनियाँको मतलब साधियोस्। पहिले हामी आफैलाई भित्री दुःखबाट मुक्त पारौँ, व्याकुलताबाट मुक्त पारौँ, विकारहरूबाट मुक्त पारौँ, अनि थाहा हुनेछ कि बाहिर हाम्रो कति प्रभाव पर्नेछ, बाहिरका परिस्थितिहरू कति सजिलै ठिक हुन थाल्नेछन्, कुरै अर्कै हुनेछ। आफूलाई भित्रबाट केही नसुधारिकन बाहिर दुनियाँ बदलियोस्, ठिक होस् भन्ने चाहन्छौँ भने पुरै जीवन धोकामा बिताउनेछौँ। त्यसकारण यस क्षेत्रका ऋषि मुनिहरूले, सन्तहरूले, महापुरुषहरूले आफूभित्र महत्त्व दिए, 3.5 हातको कायाभित्रको खोजलाई महत्त्व दिए। बाहिरी कारणले आफूभित्र विकार जाग्दछन् अनि व्याकुल हुन्छ, विकार निस्किने बित्तिकै व्याकुलता पनि जान्छ भन्ने कुरा बुझे। अब यी विकारहरूलाई कसरी हटाउने? मानौँ कि क्रोध जाग्यो, द्वेष जाग्यो, दुर्भावना जाग्यो अनि धेरै व्याकुल भयो, अब के गर्ने? कुनै नचाहेको कुरा हुन्छ, मनले चिताएको हुँदैन अनि भित्र क्रोध जाग्छ। त्यसकारण कुनै तरिकाले यस्तो शक्ति प्राप्त गरौँ कि संसारमा आफ्नो जीवनभर कहिल्यै कुनै नचाहेको घटना घट्नै नपाओस्, सबै मनमाफिकका घटना मात्र घटुन्। यसको लागि उनीहरूले आफूभित्र हेरे अनि थाहा भयो कि मानिस पागल भएर जीवनभरि बाहिर मनमाफिकका घटना मात्र घटुन् भनेर प्रयत्न गर्दछ, तर त्यस्तो हुँदैन। जो आफूभित्र जान्छ उसले बुझ्नेछ कि कुनै व्यक्ति यो सम्पूर्ण संसारको एकलौटी सम्राट भए पनि यस्तो कहिल्यै हुन सक्दैन। मनमाफिक हुनेछ, कहिले मनले नचाहेको पनि हुनेछ र धेरैजसो नचाहेकै चाहिँ हुनेछ। किनभने एउटा मन माफिकको पूरा भयो कि अर्को मनले चाहेको जाग्ने छ, एउटा पूरा हुन्छ अर्को जाग्न थाल्छ। त्यसकारण कहाँसम्म मनले चाहेको पूरा हुन सक्छ? कुनै न कुनै रोकआउट आउने नै छ अनि व्याकुल हुने नै छ। त्यसकारण बाहिर मनमाफिकको होस् या नचाहेको होस् अथवा नचाहेको होस् या मनमाफिकको नहोस्, बाहिर जेसुकै भए पनि आफूले आफूभित्र व्याकुलताबाट कसरी मुक्ति पाउने, यसको लागि उनीहरूले एउटा तरिका सोचे, एउटा तरिका खोजेर निकाले, जसले काम गरिरह्यो आज पनि गर्छ, मानिसलाई त्यसबाट लाभ हुन्छ। जब जब हाम्रो मनमा धेरै व्याकुल बनाउने विकार जाग्छन्, जस्तै क्रोध जाग्यो, दुर्भावना जाग्यो, द्वेष जाग्यो भने त्यो जाग्दै आफ्नो मनलाई कुनै अर्को कुरामा लगाऊँ, मनलाई कुनै अर्को कुरामा मोडौँ। उदाहरणको लागि उठेर एक गिलास पानी पियो भने मन पानी पिउनमा लाग्यो अनि रिस हटेको जस्तो लाग्छ, अथवा गन्ती गर्न थाल्यो, एक दुई तिन चार, एक दुई तिन चार, अब मन गन्ती गर्नमा लाग्यो, यसो गर्नाले रिस हटेको भान हुनेछ, तर होस आए पो यसो गर्ने। खास गरी मानिसलाई क्रोध जागेका बखत न पानी पिउने होस आउँछ, न गन्ती गर्ने होस आउँछ। अनि फेरि एउटा बाटो यो निकाले कि जुन व्यक्तिलाई कुनै देवीमा, देवतामा, ब्रह्ममा, ईश्वरमा, अल्लामियामा, कुनै सन्तमा, कुनै महापुरुषमा धेरै श्रद्धा, धेरै भक्ति छ भने मनमनै त्यो नाम जप्ने, यसो गर्दा पनि जागेको विकार कम भएको भान हुन्छ। यसको निमित्त बालकैदेखि यस्तो भक्ति मानिसहरूमा खाँदी खाँदी भर्न कोसिस गरे। कुनै देवी, देवता, ईश्वर, अल्लामिया, सन्त, महापुरुष या कसैप्रतिको भक्ति होस्, उसको मनमा खाँदी खाँदी भरियोस्, ताकि त्यो यस्तो सङ्कटको घडी आउँदा काम लागोस्। हामीभित्र विकार जाग्यो, क्रोध जाग्यो भने हामी अरू केही गर्न सक्दैनौँ, तर आफ्ना उपास्य देवमा धेरै श्रद्धा भए मनमनै उसको नाम रट्न थालिनेछ। यसरी नाम जप्न थालेपछि पागल मानिसहरूले यसलाई यस्तो बनाइदिए कि जसको नाम रटिन्छ ती देवी धेरै खुसी हुनेछन्, देवताको नाम रटेमा देवता धेरै खुसी हुनेछन्, ईश्वरको नाम रटेमा ईश्वर खुसी हुनेछन् भनेर ती बिचराको बदनामी गर्न सुरु गरे। आफ्नो ज्यानले भक्त प्रशंसा गर्छ आफ्नो देवीको, देवताको, ईश्वरको, तर परोक्ष रूपले तिनैको अपमान भइरहेको बुझ्दैन। मानौ ऊ यति अहङ्कारी प्राणी हो कि उसको आफ्नो नाम उसलाई निकै प्यारो लाग्छ, तर वास्तविक कुरा यस्तो होइन। यो सुरु गर्दा आफ्नो मनलाई कुनै अर्को कुरामा लगाउने उद्देश्यले सुरु भएको थियो। मनमा क्रोध आयो, त्यसकारण मनलाई कतै लगाउँ, अर्कैतिर लगाउँ। मनलाई अन्तै लगाउनका लागि जसप्रति धेरै श्रद्धा छ उसको नाम लिन सजिलो भयो। मनमनै या आँखा बन्द गरेर उसको नामको, उसको रूपको ध्यान गरे अनि मन अन्तै लाग्यो। यसो गर्दा यस्तो भान हुन्छ कि क्रोध दूर हुन थाल्यो, भय जागेको भए भय दूर हुन थाल्यो, वासना जागेको भए वासना दूर हुन थाल्यो। यसरी एउटा बाटो पाइयो, त्यसको लाभ भयो, आज पनि हुन्छ। यसबाहेक यस भूखण्डका ऋषि मुनिले आफूभित्र खोज गर्ने जुन ठूलो काम गरे संसारका अरू कुनै मुलुकका मानिसले गरेनन्। यो हाम्रो सौभाग्य हो कि यिनीहरूले मात्र सत्यको खोज गर्दै गहिराईसम्म डुबेर अन्तिम सत्यसम्म पुगे, सानोभन्दा सानो परमाणु कणलाई पनि आफ्नो अनुभूतिमा उतारे, यसरी नै चित्तको अन्तिम स्थितिसम्म पुगे, सूक्ष्मभन्दा सूक्ष्म चित्तसम्म पुगे, यसरी नै चित्तवृत्तिहरूको अन्तिम सत्यसम्म पुगे। त्यो सबै क्षेत्र आफ्नो अनुभूतिमा उत्रियो अनि त्यसभन्दा पनि पर, अझ त्यो पनि 3.5 हातको कायाभित्र नै त्यसभन्दा परको अवस्था पनि प्राप्त गरे। यसरी चित्त र शरीर यी दुवैभन्दा परको अवस्था प्राप्त गरेर त्यसको पनि साक्षात्कार गरे। त्यस्ता पनि र सबै प्रकारका मानिस थिए यस मुलुकमा। आफैलाई ऋषि भन्ने, मुनि भन्ने मानिस पनि थिए, जसले आँखा बन्द गरेर खालि कल्पना नै कल्पनाको काम गरे, आँखा बन्द गरेर आफ्नो दार्शनिक मान्यताको चिन्तन गरे, आँखा बन्द गरेर आफ्नो दार्शनिक मान्यतालाई आफूमाथि थुपार्दै थुपार्दै गए। ती अनुसन्धान गर्ने मानिस होइनन्, ती त मान्यतालाई आफूभित्र बलियो गरी रोप्नलाई आफ्नो मानसमा, आफ्नो बुद्धिमा, आफ्नो हृदयमा त्यसको बाक्लो लेप लगाउनलाई, ताकि उनको मान्यता न डगमगाओस्। त्यसकारण वैज्ञानिक तरिकाले अनुसन्धान गर्नुसँग उनीहरूको कुनै मतलब छैन। यस्ता मानिसहरू पनि थिए र यस्ता पनि जन्मिए जसलाई खालि सत्यको मात्र अनुसन्धान गर्नु थियो, सत्यको खोज गर्नु थियो, त्यसकारण उनीहरूले सत्यको खोज गर्दै गर्दै शरीर र चित्तभन्दा परसम्मको अवस्थाको साक्षात्कार गरे। उनीहरूले एउटा कुरा खुबै राम्ररी बुझे कि हामीलाई जुन लाग्छ माथि माथिबाट हामीले आफ्नो मनलाई कतै अन्त लगायौँ, कुनै नाम जप्नमा लगायौँ, कुनै भजनमा लगायौँ, कीर्तनमा लगायौँ, कुनै रूपको ध्यान गर्नमा लगायौँ या केही गर्न थाल्यौँ भने माथि माथि त लाग्छ कि हाम्रो विकार दूर भयो, तर त्यो कहाँ गयो? ध्यानपूर्वक उनीहरूले हेरेर थाहा भयो कि जब जब हामी यसो गर्छौँ आफ्नो मानसमा एउटा लेप लगाउँछौँ अनि जुन क्रोध जागेको थियो, वासना जागेको थियो, भय जागेको थियो त्यसलाई हामीले दबायौँ, दबाउँदै गयौँ र त्यो अन्तर्मनको गहिराईमा बस्यो। माथि माथि त यस्तो लाग्यो कि त्यो गयो, तर अन्तर्मनको गहिराईसम्म भने हामी पुगेकै छैनौँ। जो बार बार नाम रट्छ या बार बार कुनै रूपको ध्यान गर्दछ उसले खालि चेतन चित्तसँग मात्र खेल खेल्छ, अचेतनमा के भइरहेको छ उसलाई पत्तै हुँदैन। अचेतन चित्तको अवस्थाको ज्ञान तब मात्रै हुन्छ जब संवेदनासँग काम गरिन्छ। संवेदनासँग काम गर्न सिकेकै छैन, त्यसकारण माथि माथि लेप लगाउँदा लगाउँदै विकार भित्रै दब्दै गयो। दबेर पनि भित्रभित्रै संवर्धन भइरहेको छ किनभने अचेतन चित्तले प्रतिक्षण मनले चाहेको नचाहेको अनुभव गरिरहन्छ अनि यो अनुभव गरेर राग द्वेष पैदा गरिरहन्छ र उसरी नै आफ्ना विकारहरूको संवर्धन गरिरहन्छ, व्याकुलताको संवर्धन गरिरहन्छ। पलायन भएर वा भागेर छुटकारा हुँदैन, अर्कातिर फर्किनाले समस्याको समाधान हुँदैन। अनि कसरी हुन्छ? आफै गरेर हेरे अनि बुझे कि भागेर हुँदैन, सामना गरौँ। जुन विकार जाग्यो त्यसको सामना गरौँ, जस्तो छ त्यस्तै खाली त्यसलाई हेरौँ। क्रोध जाग्यो भने बस क्रोध जाग्यो त्यसलाई हटाउने कोसिस पनि नगरौँ। आफै जानेछ खाली जानौँ कि क्रोध जाग्यो, क्रोधप्रति क्रोध नगरौँ। अहो मलाई क्रोध जाग्यो, बडो नराम्रो कुरा भयो भनेर क्रोधप्रति क्रोध नगरौँ। क्रोधप्रति क्रोध गर्छौँ भने अन्तर्मनको त स्वभाव उस्तै छ, मनले नचाहेको कुरा भयो कि त्यसमा क्रोध गर्छ, द्वेष गर्छ। अब क्रोध एउटा नचाहेको कुरा भयो, त्यसैमा अझ क्रोध गरिरहेको छ भने क्रोधको वृद्धि नै हुनेछ, छुटकारा कसरी होला? त्यसकारण छुटकाराको लागि बाटो बताइयो कि खालि हेर, क्रोध आयो भने क्रोधलाई नै हेर, क्रोधलाई नै जान। वासना आयो भने वासनालाई नै हेर, वासनालाई नै जान। भय आयो भने भयलाई नै हेर, भयलाई नै जान। यतिखेर मेरो मनमा जे जाग्यो यो जाग्यो, यति मात्रै। न त्यसलाई रोकिराख्ने कोसिस गरौँ, न त्यसलाई हटाउने कोसिस। यो हटाउने काम प्रकृतिलाई नै छोडौँ, उसले आफ्नो काम आफै गर्नेछ। धर्मलाई छोडौँ, धर्मले आफ्नो काम आफै गर्नेछ। जब विकारलाई साक्षी भावले हेर्न थालिनेछ अनि थाहा हुनेछ कि यसका पत्रहरू उक्किरहेका छन्। जब हाम्रो मनमा क्रोध जाग्छ भने कुनै बाहिरको मन नपर्ने घटना घटनाले या मन पर्ने घटना नघटनाले भित्र क्रोध जाग्छ। आज अघि हामीले जति क्रोध आफूभित्र सङ्ग्रह गऱ्यौँ त्यो सबै उम्लिन थाल्छ। यतिखेर मलाई जुन क्रोध आयो त्यसले भित्रका क्रोधलाई पनि उमालिदिन्छ। नयाँ क्रोध त मैले नै पैदा गरेँ, त्यसले भित्रको क्रोधमा पनि हलचल पैदा गरिदियो। त्यसरी भित्रको सबै क्रोध यो नयाँ आएको क्रोधसँगै मिल्यो, त्यसकारण अब नयाँ आएको क्रोध अरू बढ्न थाल्यो किनभने हामीसँग धेरै क्रोधको संस्कार छ। जब हामी साक्षी भावले हेर्न थाल्छौँ पहिले चित्तको माथि माथिको भागमा नै हेर्छौँ, क्रोध आयो त्यसलाई साक्षी भावले हेर्छौँ भने हामी प्रतिक्रिया गर्दैनौँ अनि उम्लिएर माथि माथिका पत्र पनि उक्किन्छन्। नयाँ आएको क्रोध मात्र गएको होइन, पुरानो क्रोध पनि गयो किनभने उम्लिएर माथि आयो, त्यसका पनि कयौँ पत्रहरू उक्किएर निस्किए। यस्तो हुँदा हुँदै यदि सबै क्रोधका पत्रहरू निस्किए र क्रोध आउनै बन्द भयो भने त्यसबाट छुटकारा हुन्छ। यसरी नै वासनाका भयका ईर्ष्याका संस्कारहरू नाश हुन्छन्। कुरा बुझियो? त्यसलाई हेर्न सिकौँ, साक्षी भावले हेर्न सिकौँ। भन्नलाई खुबै सजिलो छ तर गर्न निकै मुस्किल छ। जब क्रोध आउँछ पहिलो कुरा त यो हो कि हामीलाई थाहै हुँदैन कि कहिले क्रोध आयो, किनभने आउँदा आउँदै त्यसले हामीलाई यस्तो अभिभूत बनाउँछ अनि भूत जस्तै आउँछ। हामीलाई होसै हुँदैन कि मलाई क्रोध आयो। त्यसो भए हामीलाई होस दिलाउनलाई एउटा सेक्रेटरी साथै राखौँ, प्राइभेट सेक्रेटरी। रिस उठ्यो भने उसले भन्नुहोस् कि मालिक तपाईँलाई क्रोध आयो भनेर। प्राइभेट सेक्रेटरीले आफ्नो एक सिफ्टमा 8 घन्टा ड्युटी गरेर जानेछ, तर यो क्रोधसँग हाम्रो कुनै लेखापढी छैन कि जब सेक्रेटरी ड्युटीमा छ तब मात्र आउनु भनेर। यो त अघि पछि 24 घन्टामा कुनै बेला पनि आउन सक्छ। 24 घन्टामा 3 सिफ्टको लागि 3 जना सेक्रेटरी राख्ने कि अझ ठाउँ ठाउँका लेबर लज हुन्छन्, छुट्टी दिनुपर्छ, त्यसकारण 4 जना या 5 जना राख्नु पर्यो। कसैले के राख्न सक्थ्यो? मानिलिउँ कि कसैले राख्यो भने पनि हरेक क्षण एउटा सेक्रेटरी छाया जस्तै तयार हुनु पर्यो, जसले क्रोध आउँदा याद दिलाओस्, क्रोध आयो अब सेक्रेटरीको काम यही हो, उसले भनोस् कि मालिक तपाईँलाई क्रोध आयो, अनि पहिलो काम यही गरौँ कि उसलाई एक थप्पड लगाऊँ, मूर्ख बेकुफ मलाई सिकाउँछस् भनेर। क्रोध आएकोले होस कहाँ छ र? क्रोध आयो यसको मतलब हो होस हरायो। मानिलिउँ कुनै दिन यस्तो भयो कि होस हराएन, अनि सेक्रेटरीले क्रोध आयो भनेर सम्झाउँदा उसलाई धन्यवाद दियो, हे भाइ तिमीलाई यसै कामको लागि राखेको हो, तिमीले राम्रो गर्यौ, याद दिलाइदेऊ। अब भगवान् बुद्धले भने जस्तै आँखा बन्द गरेर क्रोधको दर्शन गर्छु र यसलाई साक्षीभावले हेर्छु। के हेर्ला आँखा बन्द गरेर? आफ्नो क्रोधलाई कसैले कसरी हेरोस्? क्रोधको कुनै रङ्ग रूप आकृति हुँदैन। के हेर्ला आँखा बन्द गरेर बसिहाल्यो भने पनि त्यही कुरा मनमा आउनेछ, उसले यसो भन्यो त्यसैले क्रोध आयो, उसले यसो गरिदियो अनि पो क्रोध आयो त। यसरी जुन कुरालाई लिएर क्रोध आएको हो माने क्रोधको जुन आलम्बन छ त्यही बारम्बार मनमा आउनेछ, अनि क्रोधको आलम्बन त क्रोधको उद्दीपन हो, त्यसैले क्रोधलाई अझ तेज पार्छ र क्रोधको आगोमा पेट्रोल थप्ने काम गर्दछ। जति जति त्यसलाई याद गरिन्छ उति उति क्रोध अझ तेज हुनेछ। यसरी क्रोधलाई हेरेको होइन क्रोधको आलम्बनलाई हेरिरहेको हुन्छ। अमूर्त क्रोधलाई त्यसको आलम्बनबाट छुट्याएर खाली क्रोधलाई, अमूर्त वासनालाई, अमूर्त विकारलाई हेर्नु निकै कठिन काम हो। त्यो धेरै कठिन काम हो र त्यसलाई यदि साधारण व्यक्तिले गर्न सक्दैन भने हाम्रो उपचार कसरी हुन्छ? उनीहरूले एउटा कुरा थाहा पाए कि जब जब हाम्रो मनमा विकार जाग्छ, रागात्मक होस् या द्वेषात्मक, विकार मनमा जाग्ने बित्तिकै शरीरमा 2 घटना घट्न थाल्छन्। एउटा घटना अलि स्थूल तवरको र अर्को घटना सूक्ष्म तवरको घट्न थाल्छ। स्थूल तवरको कस्तो घटना घट्छ? कुनै विकार जाग्ने बित्तिकै क्रोध जागोस् या वासना जागोस् या भय जागोस्, सासले आफ्नो स्वाभाविकता हराउनेछ। सास अलि छिटो हुनेछ, भारी हुनेछ, स्वाभाविक रहने छैन। त्यो विकार हटेपछि फेरि स्वाभाविक हुनेछ। त्यसकारण एउटा घटना त यो घट्न थाल्यो कि विकार जाग्ने बित्तिकै हाम्रो श्वास अस्वाभाविक भयो। अर्को घटना यो घट्न थाल्छ कि शरीरको स्तरमा कुनै न कुनै संवेदना जाग्छ। विकार जाग्ने बित्तिकै हुनसक्छ कि धड्कन बढोस्, तनाव सुरु होस्, गर्मी सुरु होस्, पसिना आओस्, भित्र केही न केही जीव रासायनिक प्रतिक्रिया अर्थात् बायोकेमिकल रियाक्सन हुन थाल्छ, त्यसैलाई संवेदना भनिन्छ। अब कुरा बुझियो कि हामी अमूर्त क्रोधलाई, अमूर्त वासनालाई साक्षीभावले हेर्न सक्दैनौँ। अमूर्त राग या द्वेष या भय कुनैलाई पनि साक्षीभावले हेर्न सक्दैनौँ। तर अलिकति पनि अभ्यास गरियो भने आफ्नो सासलाई साक्षीभावले हेर्न सक्ने भइन्छ, आफ्नो शरीरमा हुने संवेदनालाई साक्षीभावले हेर्न सक्ने भइन्छ। यहाँ यही कुराको अभ्यास गरेर थाहा भयो र बाटो पाइयो। विकार जाग्ने बित्तिकै तुरुन्तै आफ्नो श्वासलाई हेर्न सुरु गरियो या शरीरमा हुने संवेदनालाई हेर्न सुरु गरियो भने आफ्नो मनलाई कुनै अर्को काममा लगाउनु परेन, पलायन भएन, त्यससँगै राखियो र विकारका सत्यको साथमा राखियो। मानसमा जागेको विकार अनि शरीरमा घट्ने यी 2 घटनाहरू, सास र संवेदना, यिनमा कुनै फरक छैन, एकै सिक्काका 2 पाटा हुन्। सिक्काको एकातिर हाम्रो मनमा जागेका विकार भए अर्कोतिर शरीरमा घट्ने यी 2 घटना सास र संवेदना हुन्। तसर्थ सासलाई अथवा संवेदनालाई हेर्दा हामी विकारलाई नै हेरिरहेका हुन्छौँ अनि त्यसका पत्रहरू उक्किन सुरु हुन्छन्। त्यसरी नै पत्रहरू उकिँदै उकिँदै छुटकारा हुन्छ। त्यसकारण यो ठुलो कामको विद्या पाइयो। केवल 10 दिनको कुनै शिविरमा आएर बाहिर जाने बित्तिकै क्रोध आउना साथ एकदम होस आउने अनि सास र संवेदनालाई हेर्न थाल्ने क्षमता भइहाल्ला भन्ने ठान्नु हुँदैन। तैपनि होस जगाउनको लागि यी 2 24 घन्टा साथै रहने प्राइभेट सेक्रेटरी हात लागे। यिनलाई तलब पनि दिनु पर्दैन र जीवनभरि हामीसँगै रहनेछन्। यी सेक्रेटरीले हामीलाई क्रोध, वासना, भय या कुनै अन्य विकार जाग्यो भने जोडले भन्नेछन् कि हेर मालिक तिमीभित्र केही गडबड भयो। यिनलाई थप्पड पनि दिन सकिँदैन, यिनका कुरा सुन्नै पर्नेछ। यसरी यिनलाई जान्न थालिनेछ, सासलाई जान्न थालिनेछ, संवेदनालाई जान्न थालिनेछ। यो कुरा सबै ठिक छ, यस्तो हुने नै छ, तर 10 दिनको साधनाले मात्र कुनै विकार जाग्ने बित्तिकै होस आउने र सास अथवा संवेदनालाई हेर्न थाल्ने गरी पाकिँदैन। 10 दिनमा कोही अरन्त हुँदैन भए धेरै राम्रो कुरा हो, हामी उसलाई बधाई दिउँला, तर हुँदैन, समय लाग्छ। 10 दिनमा केही भएन भने पनि गडबड भयो, 10 दिनमा केही सुरुवात त हुनै पर्दछ। जस्तै मानिलिउँ पहिले यस्तै हुन्थ्यो कि एक प्रकारको घटना घट्दा 10मा 10 पटक हामी तुरुन्त प्रतिक्रिया गर्थ्यौँ अनि क्रोध पैदा गर्थ्यौँ भने यति फरक त हुनै पर्छ कि 10 पटकमा 9 पटक त हामीले पहिला जस्तै अन्ध प्रतिक्रिया गऱ्यौँ, क्रोध जगायौँ, व्याकुल भयौँ, तर 1 पटक त यस्तो भयो कि मनले नचाहेको घटना घट्दा अलिअलि क्रोध जाग्न थाल्ने बित्तिकै होस आयो अनि सास र संवेदनालाई हेरेर त्यसबाट मुक्ति पाइयो। यदि 10 पटकमा 1 पटक मात्रै यस्तो हुन थाल्यो भने पनि धेरै ठुलो जित भयो, किनभने यही 1 पटक 2 पटक हुन थाल्नेछ, 3 पटक हुन थाल्नेछ, यस्तै हुँदै हुँदै यसबाट छुटकारा पाउनेछौँ। हरेक काममा समय लाग्छ अनि त्यो पनि तब हुनेछ जब बिहान बेलुका आफ्नो अभ्यास कायम राख्नुहुनेछ र अभ्यास पनि जसरी भनिएको छ ठिक त्यसरी नै गरे मात्र हुन्छ, नत्र केही उपलब्धि हुने छैन। यो साधना विधिमा नयाँ साधक मात्र होइन, कोही कोही पुराना साधक पनि अल्झिएका हुन्छन्। शिविरमा बारम्बार जतिपटक यो कुरा दोहोऱ्याइएको भए पनि अल्झिरहन्छन् र संवेदनाको खेल खेल्न थाल्छन्। जब सुखद संवेदना आउँछ, पुलक रोमाञ्च हुन्छ, धारा प्रवाह आउँछ, तब साधना धेरै राम्रो भयो भनेर खुसीले नाच्न थाल्छन्। अब त मेरो साधनालाई के भन्नु, अनि त्यो धारा प्रवाह छुट्यो र दुःखद संवेदना आए, भारीपन आयो, कतै मूर्छा आयो भने एकदमै उदासीमा डुब्छन्। अरे मेरो साधना गडबड भयो भन्छन्। मानौ कि संवेदना नै उनीहरूको साधना हो। सुखद आयो भने खुसीको कुरा, दुःखद आयो भने बडो दुःखको कुरा। साधना गरेर के फरक पर्यो त? यस्तो सुख यस्तो दुःख इन्द्रिय रूपी ढोकामा पहिले पनि मानिन्थ्यो र भोगिन्थ्यो। आँखाको सामु कुनै राम्रो प्रिय रूप आयो, अहो धेरै राम्रो भयो। यदि अप्रिय रूप आयो भने राम्रो लागेन। यसरी नै कानमा कुनै शब्द आयो, प्रिय अप्रिय, नाकमा कुनै गन्ध, प्रिय अप्रिय, जिब्रोमा कुनै रस, प्रिय अप्रिय, मनमा कुनै कुरा, प्रिय अप्रिय, र शरीरमा कुनै संवेदना, प्रिय अप्रिय, के फरक पर्यो त? केही फरक परेन। यो साधना गरेर के फाइदा भयो? अलिकति पनि फाइदा भएन। तर जब यो बुझ्न थाल्छ कि जस्तो संवेदना भए पनि म त्यसलाई साक्षीभावले हेर्नेछु, जे जस्तो आए पनि जानकै लागि आएको हो, दुःख आए पनि सुख आए पनि जानकै लागि आएको हो, यस्तो बुझेर जसले काम गर्नेछ उसले आफ्नो मनको स्वभावमा परिवर्तन आउन थालेको पाउनेछ। अर्को एउटा धेरै ठुलो कुरा हुनेछ, मानिलिउँ कि 10मा 9 पटक प्रतिक्रिया गरेर हामीले पहिले जस्तै क्रोध जगायौँ, तैपनि एउटा फरक पर्नेछ। जस्तो पहिले एउटा घटना घट्दा हामीमा क्रोध जाग्दा त्यो क्रोधको असरले 8 घन्टासम्म सल्किरहन्थ्यो भने अब हेर्नुहुनेछ कि त्यस्तै घटना घट्दा त्यस्तै क्रोध आउँदा 8 घन्टाको बदला 6 घन्टा नै क्रोध समाप्त भयो, 6 घन्टामा नै क्रोध समाप्त भयो अनि मुस्कुराउन थालियो, 4 घन्टामा नै मुस्कुराउन थालियो, 2 घन्टामा नै मुस्कुराउन थालियो, 1 घन्टामा नै, आधा घन्टामा नै। यो जुन क्रोधमा सल्किने अवधि छ, कुनै प्रकारको विकार जाग्यो भने त्यसमा लुटपुटुने जुन अवधि छ त्यो कम हुन थाल्छ। त्यो कम हुन थाल्यो भने दुःख कम हुन थाल्यो। जति धेरै बेरसम्म हामी क्रोधमा सल्किन्छौँ त्यति व्याकुल हुन्छौँ। पहिले 8 घन्टा सल्किन्थ्यो, अहिले 6 घन्टा भयो भने दुःखको 2 घन्टा त कम भयो नि, किन यस्तो हुन्छ? जबकि हामीले सास हेर्ने काम पनि गरेनौँ, संवेदना हेर्ने काम पनि गरेनौँ, तैपनि यो अवधि किन कम हुन थाल्यो? यो दुःखको समय किन कम हुन थाल्यो? यसलाई बुझौँ। सबै कुरा बडो वैज्ञानिक ढङ्गबाट हुन्छन्, के हुन्छ यसलाई बुझौँ। हामी बिहान बेलुका 1-1 घन्टा अभ्यास गर्छौँ, त्यसकारण मनको स्वभाव अलिअलि भए पनि फर्किने थाल्छ। त्यसैले जब क्रोध आयो अनि हामी भित्रभित्रै बिचबिचमा थाहा नपाइकन बिल्कुल त्यसमा सल्किन छाड्यौँ, प्रयासै नगरी अनायासै यस्तो हुन थाल्यो कि बिचबिचमा कुनै बेला हामीले सासलाई जान्यौँ, संवेदनालाई जान्यौँ, किनभने बिहान बेलुका अभ्यास गर्दा यसको बानी बसेको छ। त्यसकारण त्यो तीव्र क्रोध जाग्दा पनि बिचबिचमा 1-1 क्षण समताको क्षण आयो, त्यसले ब्रेक लगायो, त्यो क्रोधको गाडी जुन रफ्तारले चलिरहेको थियो त्यस्तै चलिरहेको भए आठ घन्टासम्म गएर रोकिने थियो। अब बिचबिचमा ब्रेक लाग्दै लाग्दै त्यसको गति कम हुँदै हुँदै आठ घन्टाको बदला छ घन्टामा रोकियो, चार घन्टामा रोकियो, दुई घन्टामा रोकियो। यसरी बिहान बेलुकाको अभ्यास जारी राखियो भने यो अवधि कम हुँदै जानेछ अनि यसको गहिरो संस्कार बनाउने जुन स्वभाव छ त्यो पनि कम हुँदै जानेछ। यसरी परिवर्तन भइरहेको थाहा हुनेछ। हामीले बिहान बेलुका अभ्यास गरेर पनि केही परिवर्तन भएन, केही सुधार भएन भने केही गडबड छ। यसको मतलब या हाम्रो रोगको लागि यो दबाई ठिक भएन अथवा हामीलाई ठिकसँग दबाई लिन आएन। दबाई त ठिक छ किनभने हजारौँ मात्र होइन लाखौँ मानिसहरूको कल्याण गर्दै आएको छ, कल्याण गरिरहेको छ। त्यसकारण दबाईमा त कतै कुनै शङ्काको ठाउँ नै छैन। तसर्थ हामीले अवश्य पनि काम ठिकसँग गरेनौँ होला, त्यसैले हामीमा सुधार भइरहेको छैन। जुन व्यक्तिले बिहान बेलुका अभ्यास गर्दै आए पनि जीवनमा अलिकति पनि परिवर्तन आएन, सुधार आएन भने उसले आफ्नो मार्गदर्शकसँग सम्पर्क राख्नु पर्दछ अनि आफ्नो कुरा बताएर सोध्ने कि किन यस्तो भयो, मैले कहाँ गल्ती गरेँ। कहीँ न कहीँ कुनै न कुनै गल्ती भइरहेको हुनुपर्दछ। होइन भने जस्तै गरेर साधना गरेमा सुधार त आउनै पर्दछ। आफूभित्र के भइरहेको छ त्यो हेर्ने काम सुरु गरियो, जिन्दगीमा एउटा नयाँ अध्याय खुल्यो, एउटा बिल्कुलै नयाँ जस्तो जिन्दगी पाइयो, बडो काम लाग्ने बाटो पाइयो। अहिलेसम्म त जन्मेदेखि नै आँखा खुलेदेखि नै बहिर्मुखी नै बहिर्मुखी भइएको थियो। बाहिर मात्रै हेरियो, अरूलाई मात्रै हेरियो अनि बाहिरका कुरालाई मात्रै महत्त्व दिइयो। आफूभित्र के भइरहेको छ त्यसलाई कहिल्यै जान्ने कोसिस पनि गरिएन। जान्न त परै जाओस्, जान्ने प्रयत्न पनि गरिएन। अब यो साधना गरेर भित्रका कुरालाई जान्ने काम गरियो। एकान्त दृष्टि छैन। जब हाम्रो एकान्त दृष्टि हुन्छ माने एकाङ्गी दृष्टि हुन्छ, कुनै कुरालाई एउटै कोणबाट मात्र हेरिन्छ भने त्यो कुरा पूर्ण सत्यको रूपमा देखिँदैन, आंशिक सत्यको रूपमा देखिन्छ। आंशिक सत्य बडो भ्रामक हुन्छ, भ्रान्ति पैदा गर्दछ। सत्य पूर्णतातिर गयो भने भ्रान्ति दूर हुन्छ, तर आंशिक रह्यो भने बडो भ्रामक हुन्छ। त्यसकारण देशका महापुरुषहरूले भने कि एकान्त दृष्टिले नहेर अनेकान्त दृष्टिले हेर, माने अनेक दृष्टिहरूले हेर, खालि एकै दृष्टिले मात्र नहेर। अब यो अनेकान्त शब्द पनि बहुला दार्शनिकको हातमा पर्यो, सम्प्रदायवादीहरूको हातमा पर्यो र यो पनि माटामै मिल्यो। अनेकान्त दृष्टि माने के हो? कुरा त्यही नै भए पनि त्यसलाई भिन्न भिन्न दृष्टिले हेरियो भने सत्य प्रकाशित हुन थाल्नेछ। एउटा उदाहरण दिएर बुझाइएको छ कि जस्तो पाँचजना जन्मैदेखि अन्धा छन्, उनीहरूलाई एउटा हात्तीको नजिकै ल्याएर उभ्याइदिउँ अनि हात्ती कस्तो हुन्छ भनेर सोधौँ। ती बिचरा जन्मैदेखिका अन्धाले के जानुन् कि हात्ती कस्तो हुन्छ? ती बिचरा आफ्ना औँलाले छामी छामी बुझ्न खोज्छन् कि हात्ती कस्तो हुन्छ। कसैले हात्तीको गोडा छाम्यो र उसले भन्यो, मैले जाने हात्ती कस्तो हुन्छ, हात्ती त थाम जस्तो हुन्छ। अर्कोले हात्तीको पुच्छर भेट्टायो, त्यसलाई छामी छामिकन भन्यो, होइन होइन, हात्ती त कुच्चो जस्तो हुन्छ, ब्रस जस्तो। अब उसको लागि हात्ती कुच्चो जस्तो ब्रस जस्तो छ। यसरी पाँचैजनाले हात्तीका अलग अलग अङ्ग छामेर पाँचैजनाले हात्तीको अलग अलग आफ्नो आफ्नो व्याख्या गरे। पाँचैजना आफ्नो आफ्नो ढङ्गबाट बिल्कुल ठिक छन् तर सत्यबाट निकै टाढा छन् किनभने उनीहरूले पूर्ण रूपले हात्ती देख्न पाएका छैनन्। यसरी नै जीवनमा हामी हरेक कुरा एकाङ्गी दृष्टिले हेर्छौँ भने त्यो आंशिक सत्य हुनेछ अनि आंशिक सत्य भ्रामक हुन्छ अनि त्यसको आधारमा गरेका हाम्रा सबै निर्णयहरू गलत हुनेछन्, हाम्रा सबै काम गलत हुनेछन् किनभने हामीले बुझ्नै सकेनौँ कि सत्य के हो। अब अनेकान्त दृष्टिले भिन्न भिन्न दृष्टिले हेर्नेछौँ भने पूर्ण रूपले सत्य प्रकाशित हुनेछ अनि कतै भ्रान्ति रहनै सक्दैन। त्यसकारण अनेकान्त दृष्टिको लागि एउटा ठुलो दृष्टि यो सुरु गरियो कि बाहिर त घटना घट्यो ठिक छ तर भित्र के हुन थाल्यो, एक दृष्टि भित्र पनि दिइयो। बाहिर घटना घट्ने बित्तिकै भित्र के हुन थाल्यो, भित्र पनि हेर्न थाल्यौँ। यो पक्ष त सधैँ अँध्यारोमा रहन्थ्यो, सिक्काको त्यो पाटो त बडो प्रकाशित रहन्थ्यो कि बाहिर के भइरहेको छ, अब भित्र के भइरहेको छ यसलाई पनि जान्न थालियो। यही नै धेरै ठुलो काम सुरु गरियो। जो मानिस आफूभित्रका सत्यको बारेमा अँध्यारोमा रहन्छ त्यो कहिल्यै पनि अनेकौँ कोसिस गरे पनि दुःखबाट बाहिर निस्किन सक्ने छैन। भित्रको अँध्यारो दूर हुन सुरु भयो भने दुःखहरूबाट बाहिर निस्किने बाटो पाउन थालिनेछ। त्यसकारण यो धेरै ठुलो काम भयो कि आफूभित्र हेर्ने काम सुरु गरियो। जब मानिस एकान्त दृष्टिले हेर्छ भने भर्खरै भने जस्तै उसले दुःखको कारण बाहिरै खोज्छ। अमुक मानिसले यसो भन्यो, उसले यसो गरिदियो, यो घटना यस्तो घट्यो, अमुक कुरा यस्तो भयो, त्यसैले यति दुःखी भएँ, किनभने उसले आफ्नो सबै दुःखका कारण बाहिर खोज्छ र बाहिरै छन् भन्ने सम्झिन्छ। अनि आफ्नो सबै शक्ति, सबै बल, सबै ऊर्जा यसै कुरामा लगाउँछ कि बाहिरको कारण कसरी दूर गरौँ। जब यस प्रकारको विपस्सना साधना गर्न थाल्नेछ भने धेरै छिटो यो अवस्थामा पुग्नेछ कि म भित्र जुन व्याकुलता जाग्यो, दुःख जाग्यो, त्यसको आधा जति कारण बाहिरै छ अनि आधा जति भित्र पनि छ, किनभने भित्र पनि हेर्न थाल्यो। राम्रो भयो, 50-50 रेस्पोन्सिबिलिटी यसरी बाँडियो। 50% त आफ्नो गल्ती स्वीकार्यो, अब आधा प्रयत्न यो गर्नेछ कि भित्र पनि केही सुधार होस्। यो बाटोमा अझ अगाडि बढ्यो भने त्यो अवस्थामा पुग्नेछ। ठिक तरिकाले काम गर्यो भने ढिलो चाँडो पुग्ने नै छ। अनि भन्न थाल्नेछ कि म भित्र जब दुःख जाग्यो त्यसको 100% कारण म भित्रै छ, बाहिर त अलिकति पनि कारण छैन। मेरो दुःखको सम्पूर्ण कारण म भित्रै छ। बाहिरका कुनै व्यक्ति, वस्तु, स्थिति या कुनै घटना साँच्चै नै मलाई दुःखी बनाउन सक्दैनन्। ठिक त्यसरी नै बाहिरका कुनै व्यक्ति, वस्तु, स्थिति, घटनाले मलाई सुखी बनाउन पनि सक्दैनन्। मेरो सुखका सबै कारण भित्रै छन्। जब यो कुरा बुझ्न थाल्छ तब मुक्तिको बाटो खुल्छ। तर यो कुरो बुद्धिले होइन, अनुभूतिले बुझ्नु पर्दछ। जति जति भित्र काम गर्दै जानेछ त्यति त्यति अनुभूतिले कुरा बुझ्न थाल्नेछ। हाम्रा दुःखका सबै कारण हामी भित्रै किन छन् भन्ने राम्ररी बुझ्न थाल्नेछ। एउटा घटना, कसैले मसँग गलत व्यवहार गर्यो, मेरो ठुलो हानि भयो, अब त्यो मुद्दा मैले न्यायालयमा पुर्याइदिएँ। अनि न्यायालयमा जस्तो आम तौरमा हुन्छ, एउटा न्यायालयबाट अर्को न्यायालयमा, दोस्रोबाट तेस्रोमा, यस्तो गर्दै गर्दै सर्वोच्च अदालतसम्म पुग्दा 7 वर्ष लाग्यो। 7 वर्षपछि सर्वोच्च अदालतको मुख्य न्यायाधीश चिफ जस्टिसले यस्तो फैसला दिन्छ, मुद्दाको सबै प्रकृति हेर्दा यस्तो लाग्छ कि यसमा तिम्रो अलिकति पनि कसुर छैन, सबै कसुर उसकै हो, उसैले दण्ड पाउनुपर्छ। न्यायाधीशले त देशको कानुनअनुसार सही फैसला गर्यो, तर ममा अलिकति पनि होस छ भने चिन्तन गरेर हेरौँ कि मैले के पाएँ। न्यायाधीशले सबै कसुर उसैको भन्छ र उसलाई नै दण्ड दिन्छ। प्रकृति, जसलाई कसैले परमात्मा भनोस् या अल्लाह मियाँ भनोस्, त्यसको पनि त कुनै कानुन होला। मेरो कुनै कसुर छैन, यो कुरा प्रमाणित भयो, किनभने देशका न्यायाधीशले र सबैभन्दा ठुला न्यायाधीशले भन्छन् कि मेरो कसुर छैन। कसुरै थिएन भने यी 7 वर्षसम्म प्रकृतिले, परमात्माले, अल्लाह मियाँले मलाई किन दण्ड दियो। 7 वर्षसम्म न राति निन्द्रा न दिनमा भोक भयो, त्यति व्याकुल रहेँ, त्यति बेचैन रहेँ। जब मेरो कसुरै थिएन भने त्यसरी मैले किन दण्ड पाएँ। विपस्सी भए राम्रोसँग बुझ्नेछ अनि भित्र सत्यलाई हेर्न सिक्नेछ र जान्नेछ कि म जति व्याकुल भएँ त्यसको जिम्मेवार अर्को कोही होइन। मैले आफ्नो दुःख आरम्भ गरेँ अनि व्याकुल भएँ। मैले आफूभित्रको दुःखलाई सम्वर्धन गरेँ, व्याकुल भएँ। यो सबै आफूभित्रको खेल हो, आरम्भ गरिदिएँ। एउटा शब्द यहाँका सन्तहरूले, महापुरुषहरूले प्रयोग गरे, धेरै प्रयोग गरे, त्यो हो अनारम्भी। कोही अहिंसक भए उसलाई अनारम्भी भने, कोही हिंसक भए उसलाई आरम्भी भने, कोही धेरै शान्त छ, सन्त प्रकृतिको छ भने उसलाई अनारम्भी भने, कोही झगडालु छ भने उसलाई आरम्भी भने। आरम्भी र अनारम्भी भनेको के हो? यसको माथिमाथिको अर्थ त यो निस्किन थाल्यो कि कुनै व्यक्तिले मेरो अपमान गर्यो अनि मलाई क्रोध आयो, मैले पनि बदलामा गाली गरेँ, तैपनि मैले हात उठाएर भने कि झगडाको आरम्भ उसले गर्यो, त्यसकारण ऊ आरम्भी हो, म कहाँ आरम्भी हुँ र, म आरम्भी होइन, म त अनारम्भी हुँ, ऊ आरम्भी हो। कुरा बुझेन, किनभने माथिमाथिका कुरा मात्र हेरेको छ, बाहिर बाहिरका कुरा हेर्छ। जब भित्र हेर्न सुरु गर्छ अनि उसलाई थाहा हुनेछ कि उसको दुःखको ऊ आरम्भी र मेरो दुःखको म आरम्भी। उसले गाली वा अपशब्द निकाल्दा आफूभित्र क्रोध जगायो अनि क्रोध जगाउने बित्तिकै उसले आफ्नो दुःखको आरम्भ गर्यो। मेरो होइन, मेरो लागि दुःखको आरम्भ तब मात्र भयो जब बदलामा मैले पनि क्रोध जगाएँ। त्यसकारण मेरो आरम्भी म, उसको आरम्भी उही, अनारम्भी दुवै भएन, दुवै नै आरम्भी। यो कुरा तब मात्र बुझिन्छ जब आफूभित्रको सत्यलाई हेरिन्छ। बाहिर बाहिरका मात्र हेर्दा अमुक मानिस झगडा गर्दछ, उही खराब हो, म होइन, म के गरौँ। जब उसले यसो भन्यो अनि मैले यसो गर्नु पर्यो भन्छ। यसरी आफ्नो हानि गर्न लागेको होसै हुँदैन, किनभने कहिल्यै आफूतिर हेरेको छैन नि। एउटा उदाहरणले बुझौँ। कुनै मानिसको मसँग सम्बन्ध बिग्रेको छ, ऊ मलाई सुखी देख्न चाहँदैन, ऊ आएर मलाई गाली गरेर जान्छ अनि म व्याकुल हुन्छु। मेरो पहिलो गल्ती त यो भयो कि कुनै मानिसले आएर मलाई कसैले दियो, एउटा उपहार दियो, गालीको उपहार, मैले त्यो स्वीकार गरेँ। उसले मतिर भुङ्रो फ्याँक्यो र मैले त्यसलाई अँगालेर व्याकुल भएँ। त्यसलाई लिँदै नलिए हुन्थ्यो नि। तिम्रो भुङ्रो तिमीसँगै होस्, म लिएर के गरौँ। मुस्कुराएर रहँदा मेरो के बिग्रिने थियो र। उसैले भुङ्रो फ्याँक्यो, आफूभित्र आगो लगायो, उही व्याकुल हुने थियो, म त हुने थिइनँ। त्यसकारण पहिलो गल्ती त यही गरेँ कि मैले त्यसलाई स्वीकार गरेँ र व्याकुल भएँ। अझ त्योभन्दा ठुलो अर्को गल्ती गरिन्छ। आफूभित्र सत्यलाई हेर्न सुरु गरेपछि थाहा हुनेछ, सबै रहस्य स्पष्ट हुनेछ। एउटा अर्को गल्ती गरिन्छ कि उसले त मलाई दुखी बनाउनको लागि एक पटक गाली गर्यो, एक पटक मेरो अपमान गर्यो, उसको काम यही थियो, मलाई एक पटक दुखी पार्न गाली गर्यो, मेरो अपमान गर्यो। अब मेरो हालत हेरौँ। उसले जुन गाली गर्यो, म आफ्नो मनको रङ्गमञ्चमा बारम्बार दोहोऱ्याउँछु कि उसले मलाई यस्तो गाली गर्यो, यस्तो अपमान गर्यो भनेर। उसले त एक पटक मात्रै गर्यो, तर म त्यसलाई सम्झी सम्झी सयपल्ट, हजारपल्ट, लाखपल्ट दोहोऱ्याइरहन्छु। जति पटक दोहोऱ्याउँछु उति पटक नै व्याकुल हुनेछु। मलाई एक पटक दुखी बनाउनको लागि ऊ आएको थियो, तर म भन्छु दुखी बनाउन चाहन्छौ, ठिक छ, हात मिलाऊ, म हजारपल्ट दुखी भइदिउँला, म लाखपल्ट दुखी भइदिउँला। अझ कोही कोही त पागलपनमा भन्छन् कि ओहो, मेरो त यस्तो अपमान गर्यो, जन्मभरि बिर्सिने छुइनँ। नबिर्स न, जन्मभरि नबिर्सिएर को माथि दया गर्छौ। जन्मभरि आफूलाई तडपाउने छौ, व्याकुल हुनेछौ। नबुझेकाले यसो भन्छ र यसो गर्छ, बुझ्दैन अनि भन्छ सात जन्म पनि भुल्ने छैन। ओहो, सात जन्मसम्म नर्कमा छटपटाउने छ, होसै छैन कि के भनिरहेको छु, के गरिरहेको छु। अनि आफूले गरेर आफैलाई दुःख हुन्छ भन्ने कुरै बुझ्दैन। सधैँ आफ्नो दुःखमा उसले गाली गर्यो त्यसैले यस्तो भयो, उसले आरम्भ गर्यो त्यसकारण सबै दुःखको कारण उही हो भन्छ। तर खास आरम्भ त तिमीले आफै गर्यौ प्रतिक्रिया गरेर, तब न तिम्रो दुःखको सुरुवात भयो। बुझ्दैन, किनभने आफूभित्र सत्यलाई जबसम्म टुक्रा टुक्रा पारेर हेर्दैन तबसम्म कुरा बुझ्दैन। यी प्रवचनद्वारा बुद्धिको स्तरमा कुरा बुझे पनि त्यसको असर धेरै बेर टिक्दैन। अनुभूतिको स्तरमा जान्न थालियो भने सबै शरीर स्कन्द कस्ता परमाणुहरूबाट बनेको छ, उत्पत्ति हुन्छ, व्यय हुन्छ, अनि यसमा कति भिन्न भिन्न प्रकारका संवेदनाहरू हुन्छन्, किन हुन्छन्, यो सबै मानसको स्तरमा बुझिनेछ। मानसको त्यो भाग जसले जान्ने गर्दछ, कसरी जान्ने काम गरिरहेको छ, जसले चिन्ने काम गर्छ, त्यसले चिन्ने काम मात्र नगरेर मूल्याङ्कन पनि गर्दछ, अनि त्यसकै कारणले जुन संवेदनशील हुने भाग छ त्यहाँ संवेदना पैदा गर्दछ, दुःखद सुखद अदुखद असुखद। त्यसपछि जुन प्रतिक्रिया गर्नेवाला छ त्यसले प्रतिक्रिया गर्छ। यसरी यो सबै काम हाम्रो मानसले गरिरहेको छ। यो संज्ञाले जस्तो मूल्याङ्कन गर्यो त्यस्तै संवेदना हुन थाल्यो, प्रतिक्रिया सुरु भयो अनि त्यसपछि मेरो दुःख सुरु भयो। जबसम्म प्रतिक्रिया सुरु भएको थिएन तबसम्म दुःख थिएन। प्रतिक्रिया सुरु गर्ने बित्तिकै व्याकुल हुन सुरु भयो। त्यसैले आरम्भ म भित्रबाटै भयो, अन्यत्रबाट होइन। यो सबै खेल बुझियो, यो सबै प्रपञ्चलाई टुक्रा पारी पारी हेर्न आयो भने सबै कुरा बुझिनेछन्। आफ्नो दुःखको सबै कारण बुझिनेछ अनि त्यसबाट बाहिर निस्कने बाटो पनि थाहा हुनेछ। यो संज्ञाले कसरी काम गर्छ सबै बुझिनेछ। यो संज्ञाको कारणले हामी कसरी व्याकुल हुन्छौँ, आफ्नै संज्ञाको कारणले व्याकुल हुन्छौँ भन्ने कुरा बुझिनेछ। एउटा उदाहरणले बुझौँ। कुनै एकजना धेरै सिपालु चित्रकारले आफ्नो क्यानभासमा बुरुसले केही कोर्यो। धेरै राम्रो चित्रकार भएकोले राम्रो तस्विर बनायो, धेरै सुन्दर मानिसको तस्विर बनायो। अब त्यसलाई हेर्दा हेर्दै हेर्दा हेर्दै एकदमै पागल भयो अनि भन्न थाल्यो, मलाई यही व्यक्ति चाहियो, म योसँग बस्न चाहन्छु। मानिस भन्छन् कि तिमी पागल भयो, यो त तिमीले बनाएको तस्विर हो, तिम्रो आफ्नै कल्पनाको पुतली, तिम्रो कल्पनाले खिचेको चित्र, अनि तिमी भन्छौ कि त्यही व्यक्ति चाहियो, तिमी जस्तो पागल को होला। एउटा घटना घट्यो। त्यसरी नै उही चित्रकारले अर्को कागजमा धर्का तान्यो, गर्दा गर्दै धेरै भयावह चित्र बन्यो। त्यसलाई हेर्दा हेर्दै काम नथाल्यो, अरे यो त दानव हो, यसले मलाई खानेछ, कसैले मलाई बचाउन्। फेरि मानिसहरू भन्छन् तिमी पागल भयो, यो त तिम्रै कल्पनाद्वारा बनाइएको हो, खालि तिमीले खिचेका धर्कै धर्काले बनेको चित्र, तैपनि तिमी भन्छौ कि यसले खानेछ, तिमी कस्तो मानिस हौ। त्यो चित्रकारलाई त हामी सबै पागल भन्छौँ, तर हामीलाई होस छैन, हामी सबै नै त्यस्तै पागलपनमा पुरै जीवन बिताउँछौँ। आफ्नो मनभित्र आफै तस्विर बनाउँछौँ, भिन्न भिन्न व्यक्तिका वस्तुका स्थितिका तस्विर खिच्छौँ या मूर्ति कुच्छौँ। आफ्नो छिनुले र घनले आफै बनाएका काल्पनिक मूर्ति, काल्पनिक तस्विर, अनि तिनैलाई राम्रो मानेर राग पैदा गर्छौँ, त्यसैलाई खराब मानेर त्यसप्रति द्वेष पैदा गर्दछौँ, जसमा सत्यको नाम निशान छैन, सारको नाम निशानै छैन, खालि हाम्रो कल्पना हो। बुझ्दै नबुझी मानिस कसरी व्याकुल हुन्छ। जस्तै मानिलिउँ 20 वर्ष पहिले कुनै व्यक्तिले यस्तो कुरा भन्यो वा यस्तो कुनै काम गर्यो जुन मलाई राम्रो लागेन। मलाई राम्रो लागेन माने कसलाई राम्रो लागेन? मेरो मनको त्यो भागलाई राम्रो लागेन जसलाई संज्ञा भनिन्छ, अनि त्यसले तुरुन्तै मूल्याङ्कन गरिदियो, बडो खराब मानिस हो, किनभने उसलाई राम्रो लागेन। अब उसले त्यसको मूर्ति कुद्यो, त्यो मानिस बडो दुर्जन छ, बडो खराब छ, बडो दुष्ट छ। मैले त्यसपछि 20 वर्षसम्म उसलाई देखेको पनि छैन, तर 20 वर्षसम्म जब जब उसको सम्झना आयो अनि मेरो संज्ञाले बारम्बार त्यही मूर्ति मेरो सामान्य प्रकाशित गर्यो, अरे त्यो व्यक्ति बडो दुष्ट छ, 20 वर्षपछि उसलाई देख्छु, तबसम्ममा ऊ कति सन्त भइसकेको होला के थाहा, तैपनि उही छाप मनमा आउँछ, अनि उस बखत पनि दुर्जन नै थियो भन्ने कहाँ पक्का छ र? त्यो त मेरो संज्ञाले भनेर मात्र दुर्जन भनेको हो। संज्ञाको मूल्याङ्कन सधैँ गलत हुन्छ भन्ने कुरा बुझ्नुपर्दछ। संज्ञा शब्दको अर्थ नै संयुक्त ज्ञान हो। केसँग संयुक्त? आफ्ना पूर्व संस्कारहरूसँग संयुक्त छ। हाम्रा पूर्व संस्कारका रङ्गीन चस्मा लगाएर जब हामी कुनै वस्तु स्थिति घटनालाई हेर्छौँ भने यथाभूत देख्ने छैनौँ, चस्माको रङ त्यसमा चढ्नेछ। त्यसकारण हाम्रा संस्कारहरूले जुन रङ्ग चढाए त्यसै अनुसार संज्ञाले धेरै खराब भनी मूल्याङ्कन गर्यो। अब त्यो व्यक्ति खराब थियो कि थिएन, मानिलिउँ खराबै थियो भने पनि 20 वर्षसम्ममा कसलाई थाहा कि कत्रो सन्त भइसकेको होस्। तर उसलाई देख्ने बित्तिकै तुरुन्त प्रतिक्रिया गरियो, यो व्यक्ति बडो दुष्ट छ। हामी केमा प्रतिक्रिया गरिरहेका छौँ? त्यो मानिसमा गरिरहेका त छैनौँ नि। त्यो मानिसको बारेमा हाम्रो संज्ञाले आफूभित्र जुन मूर्ति कुँदेको छ त्यही मूर्ति अगाडि आयो, अनि आफै कुँदेको त्यही मूर्तिमा, आफै बनाएको चित्रमा, आफै लगाएको छापमा हामी प्रतिक्रिया गरिरहेका छौँ। त्यो व्यक्तिमा बिल्कुलै प्रतिक्रिया गरिरहेका छैनौँ। ठिक यसरी नै 20 वर्ष अघि कोही व्यक्तिले कुनै कुरा भन्यो, कुनै काम गर्यो जुन हामीलाई राम्रो लाग्यो, यानि हाम्रो संज्ञालाई धेरै राम्रो लाग्यो, अनि उसले तुरुन्तै मूल्याङ्कन गरिदियो, यो व्यक्ति बडो सज्जन, बडो सन्त, बडो सत्पुरुष छ। अब 20 वर्षसम्म जब जब सम्झना आयो, ओहो ऊ बडो सन्त, उसको के कुरा गर्नु, बडो राम्रो मानिस हो, 20 वर्षपछि हेर्छु तबसम्ममा त ऊ कति कुटिल मानिस भइसकेको पनि हुनसक्छ, उस बेला पनि कति कुटिल थियो, कति दुष्ट थियो कि कसलाई थाहा छ र? अब उसलाई देख्ने बित्तिकै यस्तो प्रतिक्रिया हुन्छ कि ओहो बडो सन्त आयो, यो त बडो सज्जन मानिस आयो, कसलाई सन्त भनिरहेको छु, त्यो व्यक्तिलाई भनिरहेको होइन, त्यस व्यक्तिको बारेमा मैले आफूभित्र मूर्ति कुदेको छु, त्यही मूर्ति मेरो मनमा आयो अनि त्यसको प्रतिक्रिया गरिरहेको छु। हरेक मानिस जो प्रतिक्रिया गर्छ, आफ्नो मनमा जुन मूर्ति कुदेको छ त्यसैको प्रतिक्रिया गर्छ, सत्यप्रति कोही प्रतिक्रिया गर्दैन। एउटा उदाहरणले बुझौँ। एउटा मानिस भन्छ म के गरौँ, त्यो व्यक्तिलाई देख्ने बित्तिकै मलाई रिस उठ्छ। त्यो मानिसलाई देख्ने बित्तिकै तिमीलाई रिस उठ्छ? त्यसो भए त्यो मानिसको जीव रसायन त्यस्तो प्रकारको छ, त्यसको बायोकेमिस्ट्री त्यस्तो छ कि त्यसको कारणले तिमीभित्र रिस जाग्न थाल्छ। यदि साँच्चै त्यस्तो हुँदो त त्यस मानिसलाई जस जसले देख्छ उसैलाई रिस उठ्नुपर्छ। तर त्यस्तो हुँदैन। यदि त्यो मानिसलाई पाँचजनाले देखे भने ती पाँचैजनाका प्रतिक्रिया अलग अलग हुन्छन्। ममा क्रोध जाग्यो, हुनसक्छ अर्कोलाई वासना जागोस्, तेस्रोलाई भय जागोस्, चौथोलाई वात्सल्य जागोस्, कसैमा के कसैमा के। किन यस्तो भयो? यसकारण यस्तो भयो कि हरेक व्यक्तिले उसको बारेमा आफूभित्र जुन छाप बनाएको छ सबैको त्यही छाप अगाडि आउँछ। उसले जस्तो छाप बनाएको छ ऊ त्यसै प्रकारको प्रतिक्रिया गर्छ। त्यसकारण त्यो व्यक्तिमाथि प्रतिक्रिया भइरहेको छैन। प्रतिक्रिया त हामीले कुन व्यक्तिको बारेमा कस्तो छाप बनायौँ उही चित्रकारले जस्तै हामीले कस्तो चित्र तयार गर्यौँ ठिक त्यस्तै प्रकारको प्रतिक्रिया हामी गर्न थाल्छौँ। अनि यसको जिम्मेवार को हो? यी सबै कुरा आफ्नो अनुभूतिले जान्न थालिनेछ र सबै रहस्य खुल्न थाल्नेछन्। यो के भइरहेको छ? हामी के गरिरहेका छौँ? हामी आफै मूर्तिहरू कुद्छौँ, आफै बनाएका मूर्तिमाथि प्रतिक्रिया गर्छौँ। मूर्ति राम्रो बनाइयो भने रागको प्रतिक्रिया गर्दछौँ, खराब बनाइयो भने द्वेषको प्रतिक्रिया गर्दछौँ। एकजनालाई एकैसाथ पाँचजनाले हेर्छन् र अलग अलग प्रतिक्रिया गर्दछन्। यस्तै एउटै घटनालाई म पाँच पटक हेरौँ या एउटै शब्द समूह पाँच पटक मेरो कानमा पर्दछन्, यदि राम्रो विपसी साधक हुँ भने देख्नेछु कि पाँच पटकमा पाँच प्रकारका संवेदना मेरो शरीरमा जाग्नेछन् अनि पाँच पटकमा पाँच किसिमका प्रतिक्रिया म गर्दछु। एउटा उदाहरणले बुझौँ। साँझको बखत छ अनि कतै फुटपाथमा घुम्न निस्किएँ। चार पाँचजना साधक पनि सँगै छन्। अलि अँध्यारो जस्तो थियो। हिँड्दा हिँड्दै यस्तो भयो कि संयोगवश एकजना साधकले फुटपाथमा पल्टिएको मानिसलाई धक्का दियो अनि त्यो मानिस जोडसँग करायो, तिमी अन्ध छौ, तिमीलाई थाहा छैन। कानमा यी शब्दहरू परे। राम्रो विपसी साधक भए कानमा यी शब्द पर्ने बित्तिकै थाहा हुनेछ कि भित्रभित्रै तरङ्गै तरङ्ग, सुखद तरङ्ग जागे, कुतकुती जस्तो लाग्यो, बडो सुखद संवेदना जाग्यो। गाली गर्यो तर सुखद संवेदना भइरहेको छ। एउटा घटना घट्यो। अर्को घटना उदाहरणकै कुरा हो। यसपटक म एक्लै गइरहेको छु। त्यो फुटपाथमा बस्ने मानिसलाई मबाटै ठक्कर लाग्यो अनि त्यो मानिस पहिलेको जस्तै करायो, अन्धो छौ, थाहा छैन। अनि हेरौँ आफूभित्र कहाँ कुतकुती हुन्थ्यो। कतै सुखद संवेदना नै छैन र दुःखद संवेदना जाग्यो। आखिर तिनै शब्दहरू कानमा आए। तेस्रो पटक फेरि म चार पाँचजना साधकसहित छु। फेरि पनि मबाटै ठक्कर लाग्यो अनि त्यो मानिस उसरी नै करायो, अन्धो छौ, थाहा छैन। अब भित्र हेर्दा अघिल्लो पटक जति दुःखद संवेदना भएका थिए त्योभन्दा धेरै दुःखद संवेदना भए र अझ ज्यादा दुखी भएँ। चौथो पटक म एक्लै गइरहेको छु। त्यसरी नै ठक्कर लाग्यो अनि त्यो मानिस त्यसरी नै करायो, अन्धो छौ, थाहा छैन। अनि चिने कि त्यो आवाज मेरो छोराको आवाज हो। अब हेर, जुन दुःखद संवेदना जाग्यो त्यो पहिलेभन्दा कैयौँ ज्यादा भयो। पाँचौँ पटक चार पाँचजना साधकहरूको साथमा गइरहेको छु। त्यसरी नै मबाट नै ठक्कर लाग्यो। त्यो मानिस फेरि पनि उसरी नै करायो, अन्धो छौ, थाहा छैन। अनि चिने कि त्यो मेरो छोरो हो। अहो, अब हेर, अहिले जति दुःखद संवेदना भए ती त अनन्त भए, सहनै नसक्ने भए, असह्य भए। किन? पाँच पटक नै कानमा शब्दहरू त एकै किसिमका आए, अन्धो छौ, थाहा छैन। पाँच पटकमा पाँच प्रकारका संवेदना शरीरमा जागे, मनमा पाँच प्रकारका प्रतिक्रिया भए। किन भए? राम्रो साधक भए बुझ्नेछ। पहिलोपटक के भयो? हरेक मानिसमा एउटा पागलपन हुन्छ। जन्मेपछि बढ्छ, अलिकति होस पाउँछ। दुनियाँको भाषामा भन्छन् कि होस पाउँछ। होस पाउँछ कि होस हराउँछ कसले जानोस्? दुनियाँकै भाषामा मानिलिउँ, होस पाउँछ। अनि पहिलो काम यही गर्छ कि म को हुँ भन्ने नबुझिकन आफ्नो मूर्ति आफै कुद्छ। आफ्नो मूर्ति आफै बनाउँछ भने धेरै राम्रो कुद्नेछ, धेरै राम्रो बनाउनेछ। म यस्तो गोयङ्का आफ्नो धेरै राम्रो मूर्ति कुदेँ, आफ्नै मन मन्दिरमा स्थापित गरेँ अनि त्यसप्रति धेरै गहिरो आसक्ति पैदा गरेँ। हरेक मानिसले यस्तै गर्छ। पहिलोपटक के भयो? कानमा अन्धो छौ, थाहा छैन भन्ने शब्द आउने बित्तिकै संज्ञाले भन्यो कि यी गालीका शब्द हुन् तर तिमीलाई होइन, तिम्रा साधकहरूलाई हो। अहो, यी साधकहरूलाई यति सम्झाउँछु कि सजग भएर हिँड, तैपनि हेर ठक्कर लगाइदियो नि, अनि पो गाली गर्यो। अझै बच्चै छन्, बुद्धिमा कच्चै छन्, अझै यिनलाई होस छैन। म विपसनाको महान आचार्य, मबाट यस्तो गल्ती थोरै हुनसक्छ, बच्चाहरूबाट हुनसक्छ, मबाट हुन सक्दैन। बस यो मूर्तिमा अरू रङ्गरोगन लाग्यो, अलिकति चमक अझै थपियो अनि सम्पूर्ण शरीरमा कुतकुती हुन थाल्यो। म त गोयङ्का, विपसनाको महान आचार्य। शब्दहरू त तिनै आए कानमा, तर हामीभित्र के भयो? संज्ञाले जस्तो मूल्याङ्कन गर्यो उस्तै प्रतिक्रिया भयो। दोस्रो पल्ट ती शब्द सुन्ने बित्तिकै संज्ञाले भन्यो, गाली हो र अहिले तिमीलाई हो, तिम्रा शिष्यहरूलाई होइन। अब कुतकुती सुतकुती सबै खतम भयो, कतै कुतकुती छैन, सुखद संवेदना भएन। मलाई गाली? ओहो, मलाई? विपसनाको महान आचार्यलाई कसैले गाली गर्छ? के भयो तिमीलाई? रगत त आएन नि, मरि त गएनौ नि? अहिले त सबै कुरै बदलियो। अहिले के भयो? यति दुःखद संवेदना किन भए? किनभने जुन मूर्ति मैले कुदेको छु, नक्कली मूर्ति मैले आफै बनाएर आफ्नो मनमा स्थापित गरेको छु, त्यो मूर्तिलाई कसैले फुटाइदियो, त्यसकारण बडो दुःखद भयो। त्यो आफै बनाएको नक्कली मूर्तिप्रति गहिरो आसक्ति छ, जति गहिरो आसक्ति थियो त्यति नै गहिरो दुःख भयो। तेस्रो पटक के भयो? किन अझ धेरै दुःख भयो? मानिसले यति मात्र पागलपन गर्दैन कि आफ्नो मूर्ति कुँदी कुँदी आफ्नै मनमा स्थापित गरेर छोडोस्? आफ्नो मूर्ति कुँदेर अरूको मनमा पनि स्थापित गर्दछ। जो जोसँग भेट्छ, आफ्नो सकेसम्म राम्रो इमेज त्यो मानिसको मनमा स्थापित होस्। ओहो, गोइङ्का यस्तो, गोइङ्का यस्तो, थाहा छैन जीवनभरि कति स्वाङ पार्छ, तैपनि मानिसको मनमा सकेसम्म राम्रो इमेज स्थापना गर्ने प्रयत्न गर्दछ। यी चारजना मानिसको मनमा मूर्ति स्थापना गर्न यति श्रम गरेँ अनि त्यसप्रति आसक्ति पैदा गरेँ। अब तेस्रो पल्ट संज्ञा भन्छ, यो जुन गाली तिमीलाई गर्यो त्यो एक्लैमा होइन, चारजना साधकका अगाडि गर्यो। अहो, तब त यी चारैवटा मूर्ति जुन यिनका मनमा स्थापित गरेका थिए ती सबै फुटे। पहिला एउटा मात्र मूर्ति फुटे थियो, अब चारवटा फुट्यो भने दुःख चौगुना हुने भयो नि। यसको जिम्मेदार को हो? मूर्ति बनायौँ हामीले, आसक्ति पैदा गऱ्यौँ हामीले। एउटा मानिसलाई कसैले एक्लैमा गाली गरे पनि दुःखी हुन्छ, सयजनाको सामु गाली गरे पनि फरक नपर्नुपर्ने हो नि। गाली त गाली नै हो, एक्लैमा गरे पनि सयजनाको सामु गरे पनि, तर धेरै ठुलो फरक पर्छ। सयजनाको मनमा परेको छाप बिग्रिन्छ, त्यसकारण सय गुणा दुःख हुन्छ। यसको जिम्मेदार को हो? चौथो पटक अझ धेरै दुःख किन भयो? एउटा अर्को पागलपन चल्छ, धेरै ठुलो पागलपन, जस्तो म म म को मूर्ति बनाएर आसक्ति पैदा गर्छ। एक कदम अगाडि बढेर त्यसरी नै मेरो 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 भन्छ, त्यसको पनि मूर्ति कुदेर आसक्ति पैदा गर्छ। मेरो छोरो, मेरी छोरी, मेरा पिता, मेरी माता, मेरी पत्नी, मेरो पति, मेरो मेरो मेरो। अनि फेरि उसको जुन मूर्ति कुद्छ, धेरै राम्रो मूर्ति कुद्छ, मेरो छोरो, अहो यस्तो छ, यस्तो हुनेछ, अनि होसै नपाई त्यसप्रति ठुलो आसक्ति पैदा गर्दछ। विपसना गर्न थालेर अभ्यास हुँदै गएपछि होस आउन थाल्नेछ। एउटा स्टेसन यस्तो आउनेछ र साधकले आफूभित्र बुझ्न थाल्नेछ कि जसलाई मेरो 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 भनेर प्यार गर्छ अनि मेरो छोरोसँग, मेरो पतिसँग या मेरो अमुकसँग धेरै प्यार छ भन्छ भने बुझिनेछ कि त्यस मेरोको कसैसँग प्यार छैन, खालि आफूसँग मात्र प्यार गर्दछ। जसलाई मेरो 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 भनेर प्यार प्रकट गर्छ, वास्तवमा आफूसित जुन प्यार छ त्यही प्रकट भइरहेको हो। आफ्ना कामनाहरूप्रति प्यार छ, आफ्ना सपनाहरूप्रति प्यार छ। मेरा सपनाहरू पुरा गर्नमा यो व्यक्ति कति सहायक हुनेछ, मेरा कामना पूर्ति गर्नमा यो व्यक्ति कति सहायक हुनेछ, त्यति नै मेरो हो, त्यति नै मलाई प्रिय लाग्छ। जुन दिन त्यो व्यक्ति मेरो कामना विरुद्ध काम गर्न थाल्छ, मेरा कामनालाई तोड्ने काम गर्न थाल्छ, त्यति नै मेरो 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 भनेको भए पनि सबै मेरोपन समाप्त हुन्छ, सबै प्यार समाप्त हुन्छ, प्यारको कुरै खत्तम भयो। यो कुरा साधकले राम्रोसँग बुझ्न थाल्नेछ। भगवान्को जीवनकालको एउटा घटना, देशका राजा प्रसेनजित भगवान्को सम्पर्कमा आए, उनी धेरै राम्रो साधक भए, घरको कुनै एकजना साधनामा गयो भने बिस्तारै बिस्तारै सबैमा फैलिन्छ। त्यसकारण परिवारका सबै मानिस साधक भए। राजाकी पटरानी मल्लिका पनि धेरै असल साधिका बनिन्। अनि दुवैजना सधैँ राजमहलको एक कोठामा बसेर एक एक घन्टा ध्यान गर्दथे। एक दिन दुवैजना साधनाबाट उठेपछि राजा प्रसेनजितले मल्लिकासँग सोधे कि रानी, आज साधना गर्दा गर्दै मेरो मनमा एउटा प्रश्न उठ्यो कि मेरी रानी सबैभन्दा ज्यादा कसलाई प्यार गर्दछिन्? भन, तिमी सबैभन्दा बढी प्यार कसलाई गर्छौ? रानीले भनिन्, बडो अनौठो कुरा भयो, साधना गर्दा गर्दै आज मेरो मनमा पनि यही प्रश्न उठ्यो। अनि मलाई त सफा सफी थाहा भयो कि म आफू बाहेक कसैलाई पनि प्यार गर्दिनँ। राजा यदि साधक नभएको भए पहिलो काम नै रानीलाई काट्ने थियो होला, यो कस्ती स्वार्थी रानी भनेर। तर उनी विपसी साधक थिए, त्यसकारण भन्छन्, ओहो, मेरो मनमा पनि यही कुरा आयो, मैले पनि आफूलाई जाँचेर हेरेँ र थाहा भयो कि म पनि आफू बाहेक अरू कसैलाई प्यार गर्दिनँ। दुवैजना भगवान् बुद्ध कहाँ गए, नमस्कार गरेर भने कि प्रभु, आज यस्तो यस्तो भयो अनि यस्तो यस्तो बातचित भयो। अनि भगवान्ले भन्नुभयो, साधु साधु साधु, तिमी दुवैको कल्याण भयो। जुन दिन मानिसले आफूभित्रको सत्यलाई समात्छ कि म कति स्वार्थी छु, आफू बाहेक मलाई कोही पनि राम्रो लाग्दैन, त्यस दिन आफ्नो स्वार्थी बुद्धिबाट बाहिर निस्किन सुरु गर्नेछ। आफ्नो यो स्वकेन्द्रित स्वभावबाट बाहिर निस्किन सुरु गर्नेछ। होइन भने सधैँ न्यायीकरण गर्नेछ कि म त कति असल मानिस छु, हेर सबैसित कति प्यार गर्छु, कति भलो छु, अब आफ्नो दोष देख्नै सक्दैन। यो साधना गरेर पहिले आफ्नै दोष देख्न थालिनेछ। कसरी म आफ्नो सपनासँग प्यार गर्दछु, आफ्नो छोरासँग यसकारण प्यार गर्छु कि ऊ ठुलो भएर मेरो कामना पुरा गर्नेछ, ऊ ठुलो हुनेछ अनि विपसनाचार्यको छोरो हो, त्यसैले बडो विपसनावादी हुनेछ, बडो धर्मवान हुनेछ, बडो विनम्र हुनेछ, बडो सेवाभावी हुनेछ, उसले मेरो यस्तो सेवा गर्नेछ, यस्तो सेवा गर्नेछ। यस प्रकार सपनाहरू उसको बारेमा सजाइरहन्छु, उसको यस्तो मूर्तिहरू बनाइरहन्छु। अनि यस्तो भयो कि ठुलो भएर मलाई नै गाली गर्यो, अन्धो छौ, थाहा छैन। अहो, बाटो हिँड्ने कुनै अपरिचित मानिसले गाली गरे पनि दुःख त हुन्छ, तर मेरो आफ्नो, जसलाई आफ्नो भन्छु, आफ्नो पुत्र अनि पुत्री, आफ्नो पति, आफ्नो भाइले गाली गर्यो भने कति दुःख हुन्छ, किन दुःख हुन्छ? गाली त गाली नै हो नि, जसले गरे पनि के फरक पर्छ र? तर ठुलो फरक पर्छ, किनभने बाटो हिँड्ने मानिसलाई हामीले चिन्दैनौँ, हामीले उसको बारेमा सपना सजाएका छैनौँ कि यो ठुलो भएर सपना पुरा गर्नेछ, हाम्रो कामना पुरा गर्नेछ, यसकारण हामी उसँग प्यार गर्छौँ भन्ने खास केही छैन। तर छोरासँग त हाम्रो सम्बन्ध यही हो कि उसले त हाम्रा कामना, हाम्रा इच्छाहरू पुरा गर्नेछ, उसँग हाम्रो यस्तो सम्बन्ध छ। तर ऊ विपरीत गर्दछ भने हाम्रो व्याकुलता आउने नै भयो। आमा छोरो जन्मिने बित्तिकै सपना देख्न थाल्छिन्, यो 25 वर्षको हुनेछ, असल बुहारी ल्याउनेछ, तर अझै बुहारी जन्मेकी पनि छैन, अहिलेदेखि नै उसको सपना देख्न थाल्छिन्, एउटी बुहारी ल्याउनेछ, मेरो छोरो हो, त्यसैले स्वामी भक्त, बडो मातृभक्त, बडो सेवाभावी हुनेछ, र बुहारी पनि त्यस्तै ल्याउनेछ जो ज्यादै सेवाभावी, ज्यादै विनम्र हुनेछिन्। 25 वर्ष भएपछि छोरो घोडा चढेर गएर एउटी बुहारी लिएर आयो, अनि बुहारी यस्तै ल्यायो जो चुल्ठो समातेर कुचोले कुरा गर्छिन्। अहो, बिचरी सासुका सबै सपना चकनाचुर भए अनि रुन्छिन्, को जिम्मेदार छ, कसले सपना सजायो, ती बुहारीको मूर्ति कसले कुँद्यो? आफ्नै मनमा त उनको मूर्ति कुदेर आसक्ति पैदा गरिएको थियो, त्यसैले अब रोइरहन्छन् रोइरहन्छन्। ठिक त्यसरी नै ती बुहारी पनि जब बच्ची थिइन्, अलि ठुली हुन थालिन्, उसै बेलादेखि सोचेकी छन्, जब अझै ठुली हुनेछु अनि पराई घर जानेछु, त्यहाँ यो पाइनेछ, त्यो पाइनेछ, अनि एउटी आमा पनि पाइनेछिन् जसले मेरी आमाले भन्दा धेरै प्यारो गर्नेछिन्। अब बिचरी मूर्ति कुदिरहेकी छिन् अनि पराई घरमा गइन् र यस्ती कङ्काली आमा पाइन् कि गालीबाहेक कुरै गर्दिनन्। सबै सपना चकनाचुर भए, को जिम्मेदार छ? आफ्ना सपना आफै देखिरहेका छन्, ती पुरा हुँदैनन् अनि व्याकुल हुन्छन्। सबै मानिसहरू आफ्ना सपना पुरा गर्न अरूसँग सम्बन्ध जोड्छन्। आमा बाबु सपना देख्छन् कि हामी बुढा हुनेछौँ अनि यी छोरा बुहारीले सबै काम सम्हाल्नेछन्, हामी अवकाश लिएर बढु सुखी जीवन बिताउनेछौँ र चिन्ता गरिरहनु पर्ने जरुरत छैन। तर विवाह गरेर आउने बित्तिकै छोराबुहारीको पहिलो चिन्तन नै यही हुन्छ कि बुढाबुढीको चक्करमा कहाँ फस्नु, एक बङ्गला बने न्यारा, आफ्नो कतै अलग बङ्गला बनोस् अनि यिनको जन्जालबाट निस्क्यौँ। उनीहरू आफ्ना सपना देखिरहेका छन्, यिनको सपना पुरा भए उनको टुट्नेछ र उनको पुरा भए यिनको टुट्नेछ। दुवैका सपना कसरी पुरा हुन्छन्? दुवैका सपना दुईतिर गइरहेका छन्। दुई दाजुभाइका सपना जबसम्म एकै दिशामा गइरहेका हुन्छन् तबसम्म एउटाको पुरा भए अर्काको पनि पुरा हुन्छन् र त्यसै बेलासम्म प्यार रहन्छ। जब दुवैका सपना दुई किसिमका जाग्न थाले, एउटाको विपरीत अर्कोको, अनि सबै प्यार चकनाचुर हुन्छ। कोसँग हामी प्यार गर्दा रहेछौँ भन्ने खुब बुझियो। हामी आफैसँग प्यार गर्छौँ। हामी आफ्ना कामनाहरूसँग, आफ्ना सपनाहरूसँग प्यार गर्छौँ। कुनै अर्कोसँग हामी प्यार गर्दैनौँ। यो कुरा बुझ्ने बित्तिकै स्वार्थी बुद्धिबाट, स्वकेन्द्रित स्वभावबाट बाहिर निस्किन सुरु हुनेछ। त्यसकारण चौथो पल्ट ज्यादै दुःख भयो। पाँचौँ पटक त्योभन्दा ज्यादै दुःख यसकारण भयो कि मानिस अर्को एउटा पागलपन गर्दछ, जसलाई मेरो भनेर आफ्नो मनमा मूर्ति स्थापना गर्दछ। त्यस्तै मूर्ति अरूको मनमा पनि स्थापना गर्दछ। मेरो छोरो, उसको के कुरा गर्नु, उसमा खोट छ भन्ने थाहा छ, तैपनि मानिसहरूसँग लुकाउँछ र भन्छ मेरो छोरो धेरै असल छ। अनि यी चारजनाका अगाडि यस छोराले गाली गर्यो, घरमा एक्लै मेरो छोराले गाली गरोस्, नराम्रो त अवश्य लाग्छ, तर मानिसहरूका अगाडि मलाई गाली गर्छ भने अझ नराम्रो लाग्छ। किन? किनभने मानिसहरूको मनमा स्थापित गरेका उसका ती सबै मूर्तिहरू फुटे। त्यसकारण धेरै दुःख भयो। हाम्रो दुःखको अरू कोही जिम्मेवार छैन। हामी आफै आफ्ना कल्पनाका मूर्ति कुद्छौँ, चित्रहरू बनाउँछौँ, आफ्ना कामनाका चित्रहरू बनाउँछौँ, अनि ती फुट्छन्, च्यातिन्छन् अनि व्याकुल हुन्छौँ। यसमा कसैले के गर्न सक्छ र? किनभने कहिले आफूतिर फर्केर सत्यलाई हेरेकै छैन। सत्यलाई सधैँ एकहोरो दृष्टिले हेरियो, अनेकान्त दृष्टिले हेर्दै हेरिएन। अब यो एउटा साधना सुरु भयो, यो अनेकान्त दृष्टिको पाइलो हो। बाहिर मात्र हेर्दथ्यौँ, भित्र के भइरहेको छ त्यसलाई पनि हेरौँ। यो धेरै महत्त्वपूर्ण कदम हो। पछि गएर यस्तो हुनेछ कि अझ अनेक दृष्टिहरू हुनेछन्। जस्तै कुनै व्यक्तिले गाली गर्यो, हाम्रो अपमान गर्यो, यो विद्यामा अघि बढ्नुभयो भने यस्तो अवस्था आउनेछ कि अहिलेसम्म त आफूभित्रका संवेदना मात्र महसुस गरिरहनु भएको छ, पछि गएर अझ पाक्नुहुनेछ, त्यसमा समय लाग्नेछ। अनि यस्तो अवस्था आउनेछ कि अरूभित्र के संवेदना चलिरहेको छ त्यो पनि महसुस हुन थाल्नेछ। अगाडि दुईजना मानिस आएर बसे, एउटाको भित्र धेरै गर्मी उम्लिरहेको छ, कुनै कारणले धेरै व्याकुल छ, यस्तो विकार जागिरहेको छ र धेरै गर्मी आइरहेको छ। अर्को धेरै शान्त छ, उसमा बडो शीतलता छ, अनि माथिबाट दुवैजना उस्तै लाग्छन्, यहाँ बसेका छन्। त्यसकारण हाम्रो एकातिरको हात गर्माउन थाल्यो, खुब जल्न थाल्यो, अनि अर्को हातमा बडो शीतलताको अनुभव हुन थाल्यो। उनीहरूको संवेदना हामीलाई पनि महसुस हुन थाल्यो। अहिले यस्तो नगर्नु, अहिले आफ्नो शरीरभित्रै काम गर्नु। अहिले मन बाहिर लानुभयो भने विपसेना खराब हुनेछ, पछि गएर अर्को व्यक्तिको संवेदना पनि महसुस गर्नुहुनेछ, वातावरणको संवेदना पनि महसुस गर्नुहुनेछ। यस्तो अवस्था आयो भने हामी प्रज्ञामा स्थित हुन थाल्यौँ। अनि कसैले गाली गर्यो भने ऊभित्र क्रोध जागेर गाली गर्न थाल्छ, क्रोध जाग्ने बित्तिकै ऊ जल्न थाल्छ, उसको जलन हामीलाई यहाँ महसुस हुन थाल्छ। अहो, बडो व्याकुल छ, जलिरहेको छ, हेर बिचरा जलिरहेको छ, यो जलिरहेकोमा अरू पेट्रोल कसरी छर्काउँ, यो जलिरहेकोमा भुङ्रो कसरी खन्याउँ, यसमा त चिसो पानी खन्याउनु पर्छ, बडो व्याकुल छ, बडो दुखी छ। कुरै अर्को भयो, अब पहिलेको जस्तो प्रतिक्रिया गर्नै सक्दैन। यो स्टेसनमा पुगिन सकेको भए पनि यति कुरा बुझ्न धेरै बेर लाग्ने छैन कि जब जब म धेरै क्रोध गर्छु भने म धेरै जल्छु, किनभने आफूभित्र हेर्न थाल्यो। त्यस्तै यो मानिस यतिखेर क्रोध गरिरहेको छ, यसको जलन मलाई महसुस भएको छैन, तर जलेको अवश्य छ, किनभने म पनि क्रोध गर्दा जल्छु। अहो, जलिरहेको छ, बडो व्याकुल छ, यसलाई हामी दुःखबाट कसरी बाहिर निकालौँ? जस्तै कुनै आमाको बालकलाई धेरै ज्वरो आएको छ, सन्निपातमा आए जस्तै धेरै ज्वरो आएको छ, अनि होस हरायो, गाली बकिरहेको छ, आमालाई नै गाली बकिरहेको छ भने कुन त्यस्तै आमा होलिन् जसले बदलामा गाली गर्लिन् या पिट्लिन्? उनको मनमा त करुणा नै जाग्नेछ, मेरो छोरो कसरी यस दुःखबाट बाहिर निस्कियोस्, बडो अबोध छ, मेरो छोरो कसरी यस्तो बिरामी भयो, कसरी निको होस्। ठिक यसरी नै हामीसँग दुर्व्यवहार गर्ने हरेक व्यक्तिप्रति हामीमा करुणा नै जाग्नेछ, कसरी यसलाई यो मनस्थितिबाट बाहिर निकालौँ। तर हिजो भने जस्तै कहिलेकाहीँ हामीले कठोरताको व्यवहार पनि गर्नुपर्छ, किनभने उसले अरू कुनै भाषा नै बुझ्दैन, तर पनि भित्र त प्यार नै रहनेछ, किनभने जानेको छ कि यो व्यक्ति धेरै दुखी छ। यस दुखी व्यक्तिले भित्रको मैत्रीको शीतलता पाएन भने उसको कल्याण हुने छैन, उसको कल्याणको लागि भित्र मैत्री नै जगाउनु पर्छ। जसरी कुमालेले गाग्रोलाई चक्रबाट झिकेपछि पोल्नु अघि त्यसलाई पिटेर बलियो पार्छ, पक्का बनाउँछ, तर त्यो गाग्रो पिट्दा एउटा हात तलतिर राखेर मात्र पिट्छ, एउटा हात तल्लोपट्टि नराखे फुट्न सक्छ। त्यसकारण यस्तो प्यारको हात तलतिर छ भने पिट, जहाँ आवश्यक हुन्छ त्यहाँ मानिसलाई पिट, तर प्यारको हात तलतिर हुनै पर्छ। हामीभित्र क्रोध छ भने आफ्नै हानि गरिनेछ, अरूको भलो कसरी होला? कसैले पनि आफ्नो हानि गर्दा गर्दै अरूको कल्याण गर्न सक्दैन, पहिले आफ्नो कल्याण गरियो भने भित्र त प्यारै प्यार, करुणा नै करुणा, मैत्री नै मैत्री, सद्भावै सद्भाव जाग्छ। अब जस्तो सुकै कठोर व्यवहार गर्नु परे पनि गर्ने, तर होस राखेर गर्नुपर्दछ। यस प्रकार जीवनमा धेरै परिवर्तन आउनेछ। यही सिक्नका लागि आएका छौँ कि जीवन कसरी फर्कोस्, जीवनको व्यवहार फर्कदै फर्कदै हामीभित्रका दुर्गुणहरू दूर हुँदै सद्गुणहरू बढ्दै जाउन्। 10 यस्ता सद्गुणहरू छन्, यी सद्गुणहरू बढ्दै बढ्दै जुन दिन पूर्ण हुन्छन् हरेक व्यक्ति अर्हन्त हुन्छ, शुद्ध हुन्छ, मुक्त हुन्छ र बुद्ध हुन्छ। दुर्गुण हटाएर सद्गुण बढाउनका लागि शिविरमा आइन्छ। यी 10 सद्गुणहरूलाई उस बेलाको भाषामा पारमिता भनिन्थ्यो, भवसागरबाट पारि पुर्याउने यी सद्गुण हुन्। यी 10 सद्गुणहरूको एक प्रकारको नाउ हो। त्यसैले 10 सद्गुणहरूलाई हामीले कसरी पूर्ण गरौँ? यहाँ रहँदा 10 सद्गुण बढाउने मौका पाइन्छ। पहिलो पारमी हो नेक्खम्म पारमी, निष्क्रमण पारमी। जो मानिसले मुक्त हुनु छ, अर्हन्त हुनु छ, बुद्ध हुनु छ, शुद्ध हुनु छ, उसले घरबार छोड्नु पर्दछ अनि सन्यासी हुनुपर्दछ। तर अहिले नै हामी सन्यासी हुन तयार छैनौँ, त्यसकारण हाम्रो यो पारमिता कसरी पुरा होला? यसैका लागि यस प्रकारका शिविर लाग्ने नियम चल्यो कि कम से कम 10 दिनको लागि त घरबार छोडेर सन्यासी जस्तो जीवन बाँच्नेछौँ, भिक्षुको जस्तो जीवन बाँच्नेछौँ। भिक्षुको जीवन जिउँदा के हुन्छ? यी 10 पारमीहरूमा यही हुन्छ कि हाम्रो अहङ्कार पग्लिँदै पग्लिँदै हामी बिल्कुलै अहङ्कार रहित हुनेछौँ, हाम्रो आत्मभाव दूर हुँदै हुँदै अनात्मभावमा स्थापित हुनेछौँ, म मेरोको भाव सबै हट्नेछ। आफ्नो अहङ्कार पगाल्नकै लागि मानिसले घरबार छोड्दछ, आफूसँग मेरो भन्ने केही छैन, भिक्षा पात्र हातमा लिएर घर घर भिक्षाम देही भिक्षाम देही खानको लागि जसले भिक्षा माग्छ भने उसको अहङ्कार कहाँबाट रहन्छ? उसको सबै अहङ्कार पग्लिनेछ। यहाँ दस दिन बस्दा कपाल नखौरिएको भए पनि, कपडा नबदलेको भए पनि भिक्षुको जस्तो जीवन बाँच्नु छ, कसैको दानमा बाँच्नु छ। यदि यहाँ बस्दा यति खर्च हुन्छ भनेर पैसा लिइन्थ्यो भने, धर्म सित्तैमा सिकाइन्छ भने पनि यो पारमिता कसरी बढ्थ्यो र? यस पारमीलाई बढाउनकै लागि यो नियम बनाइयो कि कुनै व्यक्तिसँग खाने पिउने र बस्नको लागि 1 पैसा पनि लिनुहुँदैन। ऊ जे खाइरहेको छ, बस्ने या अन्य कुनै सहुलियत पाइरहेको छ, त्यो अरूको दानबाट पाएको हो। त्यसकारण उसले एउटा भिक्षु या भिखारीले जस्तै जे भोजन पाइन्छ अब त्यसैमा सन्तोष गर्नुपर्दछ। यदि यसको पैसा लिइन्थ्यो भने त होटेलको झैँ बिल तिरिन्थ्यो, अनि खानाको बारेमा किन यस्तो बनाएको, यसमा किन नुन धेरै, यो किन कम, यस्तो स्वाद किन, यस्तो किन भनिने थियो। तर यहाँ त भिक्षाम देही, जे पाइयो पाइयो, बस्नलाई जस्तो सुविधा पाइयो पाइयो। अब हामी घरमा त एट्याच बाथरुम भएको कोठामा बस्छौँ, एयर कन्डिसनमा बस्छौँ, तर यहाँ त हामी भिक्षु हौँ, त्यसैले जस्तो पाइयो त्यस्तै ठिक। त्यसकारण यो आफ्नो भिक्षुको पारमिता पूर्ण गर्नको लागि, निष्क्रमण पारमी पुरा गर्नको लागि एउटा मौका पाइयो, धेरै राम्रो मौका पाइयो। अर्को शीलको पारमी, घरैमा बस्दा पनि शील पालन त गर्नुपर्दछ, तर यहाँको परिस्थिति यस्तो छ, यहाँको वातावरण यस्तो धर्मले भरिएको छ, बिहान 4:30 बजेदेखि राति 9 बजेसम्म यसरी आफूलाई व्यस्त राखिन्छ कि 5 शीलमध्ये कुनै पनि शील तोड्ने मौका नै छैन। यसरी जीवनमा 9-10 दिन यस्ता प्राप्त भए कि बिल्कुलै निष्कलङ्क शील पालन गरिन्छ, यहाँ हाम्रो शीलमा अलिकति पनि दाग छैन, यस्ता 9-10 दिन बिताउँछौँ, यो धेरै ठुलो कुरा हुनेछ। हाम्रो शीलको पारमिता पुष्ट पार्नका लागि ठुलो मौका पाइयो। अर्को वीर्यको पारमी, परिश्रम गर्ने, पुरुषार्थ गर्ने, घरमै पनि पुरुषार्थ त गरिन्छ, तर त्यो जीवनयापनको निमित्तको पुरुषार्थ हो। यहाँ जुन पुरुषार्थ गरिन्छ त्यो चित्त निर्मल पार्नका लागि गरिन्छ, र पारमी यो चाहिँ हुन्छ, जुन पुरुषार्थले चित्त निर्मल पार्छ त्यो पारमी हो, यसको लागि यहाँ धेरै मौका पाइन्छ। अर्को प्रज्ञाको पारमी, घरमा हुँदा प्रवचन सुनेर, किताब पढेर श्रुत प्रज्ञा जगाउँछौँ, चिन्तन मनन गरेर चिन्तनमय प्रज्ञा जगाउँछौँ, यहाँ त आफ्नै अनुभूतिले भावनामय प्रज्ञा जगाइरहेका छौँ, यो चाहिँ पारमी बन्नेछ, किनभने यसले पारी पुर्याएर कल्याण गर्नेछ, त्यसको लागि पनि हामीले ठुलो मौका पायौँ। अर्को क्षान्ति पारमी, सहिष्णुताको पारमी, यहाँ धेरै साधकहरूको समूहमा ध्यान गर्दा धेरै सजग भएर गरिन्छ कि आफ्नो तर्फबाट यस्तो काम नहोस् जसबाट अरूको ध्यान भङ्ग हुन्छ, धेरै सजग रहन्छ, तर अर्को कुनै व्यक्ति कुनै यस्तो काम गरिरहेको छ जसबाट मेरो साधना भङ्ग हुन्छ, विक्षेप हुन्छ भने भित्रबाट ठुलो छटपटी हुन्छ, यो कस्तो मान्छे, यत्तिकैमा होस आउँछ, अहो यहाँ म क्रोध जगाउन आएको होइन, आफ्नो क्षान्ति सहिष्णुताको पारमी बढाउन आएको हो, यो बिचरा अज्ञानी छ, अबोध छ, अथवा रोगी हुनसक्छ, यसकारण यस्तो हरकत गरिरहेको छ, तिम्रो मङ्गल होस्, तिम्रो भलो होस्, म आफूभित्र क्रोध जगाउँदिन, आफूभित्र क्षान्ति नै जगाउनेछु, सहिष्णुता नै जगाउनेछु, क्षमा नै जगाउनेछु, त्यसकारण यो पारमी बढाउने धेरै ठुलो मौका पाइयो। अर्को सत्यको पारमी, वाणीद्वारा त सत्य छँदैछ, अरू पनि पुरै बाटो कदम कदम सत्यकै बाटो हिँडिरहेका छौँ, कतै कुनै मिथ्या कल्पनालाई नजिक आउनै दिँदैनौँ, त्यसकारण हामी बिल्कुलै सत्यको सहायताले अघि बढिरहेका छौँ, यसरी सत्यको पारमी पुष्ट भइरहेको छ। अर्को अधिष्ठानको पारमी, माने दृढ निश्चय गरियो, यहाँ कति मौका पाइन्छ, पञ्चशील लियौँ र दृढ निश्चय गरौँ कि यिनको पालन अवश्य गर्नेछौँ, यहाँका नियमको अवश्य पालन गर्नेछौँ, मौन अवश्य पालन गर्नेछौँ, जब यो नियमको पालन गरिन्छ तब यो पारमी पुष्ट हुन्छ। विपसना पाएपछि दिनमा 3 पल्ट 1-1 घन्टा हात नखोली, पाउ नखोली, आँखा नखोली बस्छौँ, त्यसैले यो पारमी पुष्ट हुन्छ, बडो कल्याणकारी पारमी हो। यो पारमी बिना कोही पनि मुक्त हुन सक्दैन, 10 वटै पारमी बिना कोही मुक्त हुन सक्दैन, र यो धेरै महत्त्वपूर्ण पारमी हो। जब कुनै व्यक्ति मुक्त हुने अवस्थासम्म पुग्छ, जस्तो यी व्यक्ति सिद्धार्थ गौतम मुक्त हुने अवस्थामा पुगे, अनि त्यो रुखमुनि वैशाख पूर्णिमाको राति जब बस्छन्, सुरुमै दृढ निश्चय गरेर बसे, उनले यो अधिष्ठान लिए कि मैले जुन आसन ग्रहण गरेँ, मेरा पाउ टुक्रा टुक्रा भए पनि, शरीरका हड्डीहरू भाँचिएर छुट्टिए पनि म आसन बदल्ने छुइनँ, अनि 1 घन्टा होइन, 2 घन्टा होइन, जबसम्म बुद्ध हुने छुइनँ, यसै आसनमा यसरी नै बसिरहनेछु, बुद्ध बन्न कति समय लाग्ने हो थाहा थिएन, र पनि यो सङ्कल्प गरे अनि पुरा गरेरै उठे, बुद्धले गरे भने म पनि किन त्यसो नगर्ने भनेर यो पारमी पुरा नगरी कुनै साधकले आफ्नो मनमा सङ्कल्प गरोस्, म पनि जबसम्म बुद्ध बन्दिनँ तबसम्म अधिष्ठान गरेर बस्छु, उठ्ने छुइनँ, अनि 10 मिनटमा नै पीडा सुरु भयो, त्यसपछि कपाल कनाउँदै भन्छ कि अहिले होइन पछि बसौँला, अनि कसरी बुद्ध होला। त्यसकारण अधिष्ठानको अभ्यास अहिलेदेखि नै गर्नुपर्दछ, 1000 कष्ट हुन्छ तैपनि गर्नुपर्दछ, कोही कोही भन्छन् कि यो झिकिदिनुहोस्, अधिष्ठानको काम ठिक छैन, यो धेरै कष्टदायक छ, बाँकी सबै ठिक छ, अहो यो त बडो कल्याणकारी छ, यो पछि गएर धेरै काम लाग्नेछ, अहिले अधिष्ठानको पारमी पुरा गर्ने मौका पाइन्छ। अर्को मैत्रीको पारमी, सबैको मङ्गल होस्, सबैको भलो होस्, बालक देखिने सुन्दै आएको छ कि सबैसँग प्रेम गर, छिमेकीसँग पनि प्रेम गर भनेर, त्यसैले माथि माथिबाट भन्छ कि हे छिमेकी, तिम्रो भलो होस्, तिम्रो मङ्गल होस्, तर भित्र भने उसप्रति बडो द्वेष छ, झगडा छ, अनि भित्रभित्रै भन्छ तिमी नर्कमा जाऊ, तिम्रो कुबलो होस्। अहो जुन भित्रबाट भन्छ त्यो माथि माथिको भन्दा बडो बलवान हुन्छ, सम्पूर्ण मन द्वेषले भरिएको छ भने मैत्री कसरी जागोस्? चित्त निर्मल पारेर मैत्री देओस् अनि साँच्चै पारमी हुन्छ। यहाँ नौ दिनसम्म चित्तलाई निर्मल पार्दै भोलि दशौँ दिन 9 बजे मैत्रीको अभ्यास गर्न सिक्नुहुनेछ। सबै प्राणीहरूप्रति मङ्गल भाव, सबैको मङ्गल होस्, सबैको कल्याण होस्, सबैको भलो होस्, यस्तो सद्भाव जगाउनेछौँ। यस्तो सद्भावना जगाउनाले हाम्रो पनि कल्याण हुन थाल्नेछ र यो पारमी बढ्नेछ। अर्को उपेक्षाको पारमी, समताको पारमी, हरेक अवस्थामा दुःखद संवेदना आउँदा पनि समता, सुखद संवेदना आउँदा पनि समता, असुखद अदुखद आउँदा पनि समतामा रहने अभ्यास गरिन्छ। त्यसैले यहाँ उपेक्षाको पारमी पुरा गर्ने धेरै राम्रो मौका पाइयो। त्यस्तै अर्को दानको पारमी, हामीले आफ्नो अहङ्कारलाई नष्ट पार्नु परेको छ, त्यसकारण गृहस्थले दान दिनु अति नै आवश्यक छ। गृहस्थले दान दिन जान्दैन, आफ्नो कमाइबाट समविभाग गर्न जान्दैन, बाँड्न जान्दैन भने उसको अहङ्कार निस्किन सक्दैन। म कमाउँछु, यो मेरो कमाइ हो भन्ने अहम्भावले उसलाई कहिल्यै मुक्त हुन दिँदैन। त्यसकारण आफ्नो कमाइबाट धेरै कमाए धेरै बाँड्छ, थोरै कमाए थोरै, त्यो पनि शुद्ध चित्तले बाँडोस्। बदलामा मैले के पाऊँ, बदलामा मैले के पाऊँ, यस्तो भाव रह्यो भने केही पनि पाउने छैन। त्यसकारण 9-10 दिनसम्म साधना गर्दै गर्दै चित्तलाई निर्मल पार्दै पार्दै साधकले यो जान्दछ कि यो साधनाले मेरो कति कल्याण भयो, मेरा कसरी दिन फिरे, यसरी नै सबैका दिन फिरुन्, मेरा कसरी दुःख दूर भए, त्यसरी नै सबैका दुःख दूर होउन्, सकेसम्म धेरै मानिसलाई यो कल्याणकारी विद्या प्राप्त होस्, त्यसैले मसँग भएको धन सम्पत्ति योभन्दा राम्रो अरू के काममा लाग्न सक्छ र? यदि मैले यहाँ एउटा निवास स्थान बनाइदिएँ, त्यसमा एक व्यक्ति मात्र बसेर 10 दिन साधना गरी मुक्तिको बाटोमा लाग्यो भने अहो त्यसको तुलनामा मेरो धनको के मूल्य? यदि मसँग धन कम भए कमै दिन्छु अनि आफ्नो श्रम दिन्छु, 10 दिन आएर मानिसहरूको सेवा गर्छु, त्यस सेवाको कारणले कुनै एक व्यक्तिलाई ठिक बाटो प्राप्त भयो भने योभन्दा ठुलो अरू के दान हुनसक्छ? यसरी खालि मङ्गल भावले मानिसहरूको कल्याणको लागि, लोक कल्याणको लागि, बदलामा आफूले केही प्राप्त गर्ने भाव अलिकति पनि नराखी दान दिँदा दिँदा अहङ्कार पग्लिन्छ र नष्ट हुन्छ अनि मुक्त अवस्थासम्म पुग्छ। यसरी शिविरमा आउनाले दसैँ पारमिता बढाउने र पूर्ण गर्ने मौका प्राप्त हुन्छ। फेरि जहिले आए पनि राम्ररी बुझेर शिविरमा आउँ, खास गरी दसैँ पारमिता पुरा गर्नका लागि आउँ, ती पूर्ण भए भने हामी मुक्त हुने नै छौँ। यसरी धर्मको बाटोमा हिँड्नु पर्दछ, कदम कदम हिँड्दै हिँड्दै दसैँ गुणहरूमा परिपूर्ण भएर मुक्त अवस्थासम्म पुग्नेछौँ। सबैको कल्याण हुनेछ, सबैको मङ्गल हुनेछ, सबैको स्वस्ति मुक्ति हुनेछ। शुद्ध धर्मको बाटोमा जो जो हिँडे उनको मङ्गल अवश्य हुन्छ, उनको कल्याण अवश्य हुन्छ, उनको स्वस्ति मुक्ति अवश्य हुन्छ।
सर्व मङ्गलं भवतु, सर्व मङ्गलं भवतु। सर्व